نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب زدنا علما، اللهم فقهنا في الدين، اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما. اللهم إنا نعوذ بك من علم لا ينفع ومن قلب لا يخشع ومن نفس لا تشبع ومن دعوة لا يستجاب لها. آمين يا رب العالمين. آج ہم انشاءاللہ تعالی سورۃ الفرقان آیت نمبر 61 سے شروع کریں گے اور اس کو مکمل کریں گے انشاءاللہ تعالی. دیکھتے ہیں آج کا سبق. اہم سورت تھی بہت، اور آخر کا پارٹ بے حد اہم ہے. پہلی دو آیتیں تمہید ہیں، سمجھ لیں آگے کی بات کی. اور آج اللہ تعالی ہمیں ایک ایسی شخصیت دکھا رہے ہیں، ایک ایسی خوبصورت پرسنالٹی دکھائی جا رہی ہے جس کی صفات یہاں پہ بیان ہوئی ہیں، اور ہم سب نے وہ پرسنالٹی بننا ہے. میں چاہتی ہوں کہ آج جو آیات ہم پڑھیں تو اس طرح سے نہیں پڑھیں کہ بس آج کا سبق ہے، بلکہ ایسے پڑھیں کہ ہم کسی کو کاپی کرنا چاہتے ہیں نا، جب کوئی، جیسے کئی لوگوں کو کوئی سیلیبریٹی، کوئی بھی کسی کو سیلیبریٹی مانتے ہیں تو اس کے جیسے بننا چاہتے ہیں. اسی طرح ایک سیلیبریٹی ہیں عباد الرحمن، اللہ تعالیٰ جب ان کی خوبیاں ہمیں بیان کریں گے تو ہم نے آج اس ارادے کے ساتھ پڑھنا ہے کہ میں نے یہ بننا ہے، میں نے تو کر لیا ارادہ ہے انشاءاللہ تعالیٰ، اللہ کی مدد سے. آپ بھی ارادہ کر کے آج بیٹھے، کیونکہ ہم قرآن پڑھتے جا رہے ہیں، بہت ساری پرسنالٹیز ہمارے سامنے آ رہی ہیں. جب ہم نے 18 پارہ شروع کیا تھا قد افلح المؤمنون، تو مومنین کی ہمارے سامنے بہت ساری کوالٹیز آئی تھیں، رائٹ؟ ہم ان پہ سے بھی گزر گئے. سورہ نور میں بھی کچھ لوگوں کی بڑی پیاری صفات آئی تھیں، کیسے ان کی نمازیں ہیں، کیسے ہیں وہ لوگ، بہت پیاری. تو ہم گزرتے ہی جا رہے ہیں ایسے، کس وقت ہم یہ سوچیں گے کہ ان کے جیسے مجھے بننا ہے، کس وقت ہم ارادہ کر لیں گے اور پھر اس ارادے پہ کام شروع کر دیں گے. ایسا نہیں ہونا چاہیے کہ ہم ایک سبق پڑھیں اور ایسے پڑھیں کہ ساتھ ساتھ ہماری ٹیکسٹنگ بھی جاری ہے، گروپس میں ٹیکسٹنگ بھی کر رہے ہیں ہم، ساتھ ساتھ ہم فون بھی سن رہے ہیں، ساتھ بے توجہ ہی سے بیٹھے ہوئے ہیں. اس کے بعد پھر کیا ہوگا، اس سبق سے ہم کیا لیں گے بتائیں، جب ہماری توجہ ہی نہیں. جس چیز کو آپ نے کاپی کرنا ہو پھر آپ اس کو بہت غور سے دیکھتے ہیں. آپ نے کوئی ریسیپی بنانی ہے اگر گھر میں، تو آپ اس فوڈ چینل پہ ایک سب کو خاموش کرا دیتے ہیں، کہتے ہیں بس مجھے جلدی سے لکھنے دو، ایک چیز بھی رہ نہ جائے، ایک انگریڈینٹ بھی کم ہو گیا تو چیز ویسی بنے گی نہیں. کتنی توجہ کرتے ہیں نا. اگر آج ہم نے ارادہ کر لیا کہ ہم نے یہ بننا ہے جس کا ذکر یہاں پہ ہے، جس پرسنالٹی کا، تو پھر کتنی غور اور توجہ کی ضرورت ہے، بہت زیادہ کان کھول کے سننے کی، کیونکہ ہم نے کاپی کرنا ہے نا، ایک ایک ادا کاپی کرنی ہے، کوئی چیز بھی رہ نہ جائے، تو اس کے لیے بہت زیادہ آپ کی توجہ چاہیے انشاءاللہ تعالیٰ. اور اللہ سے دعا کریں گے کہ اللہ تعالیٰ بنا دے ایسا، اور ہمیں ان لوگوں میں شامل فرما دے جن کو اس نے عباد الرحمن فرمایا. اس دعا کے ساتھ آج شروع کرتے ہیں. تبارک الذی، بڑی بابرکت ذات ہے وہ جس نے کیا کیا. پہلے ہم نے شروع میں بھی پڑھا تھا نا کہ برکتیں ہی برکتیں ہیں اس سے، وہ جو خیر کثیر دینے والا ہے، خیر اسی سے آتی ہے، और एक चीज उसकी तरफ से जो यहाँ जिसका जिक्र है वो ये है कि जाला फिस्समा इबुरुजन, कि उसने बनाए आसमान में बुर्ज, व जाला फीहा सिराजम व कमरम मुनीरा, और उसने बनाए सूरज को रख दिया इसमें, जो जो बुर्ज बनाया उसमें सूरज को भी रख दिया और उसमें चांद को भी रोशन बना के रख दिया। जैसे मैंने आपको बताया बुरूज से मुराद है यहाँ पे सितारे, बहुत बड़े बड़े सितारे। बुरूज ऐसी चीज होती है जो बड़ी नुमाया होती है, तो अल्लाह ताला ने ये बुरूज बनाए हैं और इनके अंदर पहरेदार भी रखे हैं, इनके पहरे भी हैं, गार्ड्स हैं इनके, इनको गार्ड करने वाले फरिश्ते हैं। हम जब हदीस में पढ़ते हैं तो हमें पता चलता है कि आसमानों के भी गेट्स हैं, आसमानों के भी दरवाजे हैं और उन पे कोई एंट्री पॉसिबल नहीं है किसी की भी, जब तक इजाजत ना ले ली जाए। और इजाजत अल्लाह की तरफ से मिलती है तो तब किसी को वहां से जाने गुजरने का इज़न दिया जाता है। तो ये भी अल्लाह ताला की एक निशानी है जिसका यहाँ पे जिक्र आया है कि सूरत के शुरू में भी और यहाँ पे भी, वहां पे एक बात का जिक्र आया, यहाँ पे एक और बात का जिक्र आया। तो रहमान वो है, क्योंकि पहले रहमान की बात आई ना, तो रहमान वो है जिसने आसमान में बड़े बड़े बुर्ज बनाए। उन बुर्जों को देखो, उनको में गौर फिक्र करो, कैसे वो सितारे हैं, कैसे वो नुजूम हैं, और फिर उनसे अपने रब को पहचानो। और फिर फरमाया कि उनके अंदर सिराज भी रखा और कमर भी रखा। अच्छा, बड़ी इंटरेस्टिंग बात ये है कि सिराज उस को कहते हैं चराग को ना, जैसे मैंने आपको बताया मुराद तो सूरज है, लेकिन सूरज के अंदर अब साइंस बताती है कि कंबस्टन जो यानी जलने का अमल उसके अंदर जारी है, सूरज मुसलसल जल रहा है और उसके अंदर हीट है और रोशनी भी है, हरारत भी है और रोशनी भी है। लेकिन साइंस ने आज बताया कि चांद जो है ना वो जब इंसान ने जाके भी देखा तो ऐसे ही है जैसे जमीन की सतह होती है, तो चांद में कोई खुद की रोशनी नहीं है, वो सिर्फ रिफ्लेक्ट कर रहा है सूरज की रोशनी को। और सुभान अल्लाह, ये दोनों वर्ड्स जो हैं सिराज और मुनीर, इसको बताया कि ये रोशन है, दोनों एग्जैक्ट इस बात को बता रहे हैं कि एक है जो खुद जल रहा है और दूसरा है जो सिर्फ रोशन है, वो खुद उसके अंदर जलने का अमल नहीं है। सुभान अल्लाह, नहीं वर्ड्स की फॉर्मेशन से इंसान को पता चल जाता है कि कैसे हैं ये दोनों। तो तुम रहमान का पूछते हो, हाँ तो रहमान वो है, वहुवल्लज़ी जअला लैल वन्नहारा खिलफतन, वो रहमान वो है जिसने बनाया रात को और दिन को। अब ये पीछे से आप अगर इसको कनेक्ट करते हैं ना तो फिर से बात समझ आ जाती है कि वो तो पूछते हैं ना कौन रहमान, क्या रहमान, हम नहीं जानते कौन रहमान है। अच्छा, वो रहमान वही है जो ये रात और दिन को लेकर आता है आगे और पीछे। अच्छा, मैंने आपको बताया खिलफा के दो माने हैं, एक तो माना एक दूसरे के खिलाफ, रात और दिन एक दूसरे के खिलाफ है ना, एक है रोशन सफेद, दूसरे क्या है रात क्या है तारीक और स्याह है। दूसरा खिलफा का माना एक के बाद दूसरी आने वाली चीज, एक के पीछे दूसरी चीज, यानी दिन और रात कभी भी एक साथ नहीं होते, एक आता है तो दूसरा चला जाता है, दूसरा आता है तो पहला चला जाता है। लीमन अरादा, इसके अंदर है जो इरादा करे अयदकरा के वो नसीहत पकड़े, और अरादा शुकुरा, इसमें नसीहत पकड़ने वाले के लिए बड़ी नसीहत है, और जो शुक्र अदा करना चाहे ना तो बड़ी शुक्र गुजारी की बात है इसके अंदर कि इंसान इसी से इसमें गौर फिक्र करे। आप देखें इसमें गौर फिक्र करने को क्या कहेंगे, ये तो साइंसेस है, एस्ट्रोनॉमी है, इसको अगर हम पढ़ें इस नियत के साथ कि अल्लाह ताला इसमें फरमाते हैं कि इंसान गौर फिक्र करे यहाँ पे, तो बेशक वो उसको आप चाहे दुनियावी इल्म कहें, लेकिन वो अभी ऐन दीन का इल्म बन जाता है, क्योंकि उससे भी आप अल्लाह को पहचान रहे हैं। वो भी आपकी इबादत है, वो भी आपका गौर व फिक्र है, तदब्बुर है, क्योंकि अल्लाह का हुक्म है। इनके जरिए अल्लाह को पहचानो। तुम रहमान को देख तो नहीं सकते, मगर ये कायनात देख लो, इसको पढ़ो, इस कायनात को स्टडी करो, तुम्हें मालूम हो जाएगा कि वो रब कैसा है। और वाकई ये इट्स सो ट्रू, क्योंकि जब आप ये डिफरेंट सब्जेक्ट्स ऐसा पढ़ते हैं जिसके अंदर आप यूनिवर्सेस, गैलेक्सीज, डिफरेंट सिस्टम्स को देखते हैं, सितारों सैयारों का इल्म लेते हैं, यकीन करें जहन दंग रह जाता है कि अल्लाह ताला ने ये कायनात कैसे बनाई, कैसे चला रहा है। इतना ह्यूज निज़ाम कि इंसान सिर्फ ये जो लाइट ईयर्स है ना, कितने लाइट ईयर्स दूर एक चीज़ है, फलां इतने लाइट ईयर्स दूर है, सिर्फ जब ये सोचता है तो उसको कायनात की वसत का इल्म होता है कि ये कितनी वसी है, सिर्फ और कुछ भी नहीं, अभी तो इतनी ज्यादा हमें मालूमात भी नहीं, सिर्फ इसकी वसत का अंदाजा लगाता है ना जब इंसान, तो हैरान हो जाता है कि क्या क्या बड़ा वो निज़ाम अल्लाह ताला ने बनाया और कैसे उसको चला रहा है। हम इतनी सी जमीन पे बैठ के जब अपनी जमीन का भी फिर असल हकीकत पता चल जाती है कि कितनी बेवकूफ सी एक तरफ पड़ी हुई है, इस पूरे निज़ाम में इसकी क्या हैसियत है, और फिर उस पे तुम्हारी क्या हैसियत होगी। तुम तो बिल्कुल जमीन के मुकाबले में भी एक नुक्ते के बराबर हो, एक इंसान खड़ा हो जमीन के ऊपर तो एक डॉट से ज्यादा कुछ नहीं, और तुम्हारी जमीन पूरे यूनिवर्स में एक डॉट से ज्यादा कुछ नहीं, तो बताओ तुम क्या चीज हो अल्लाह के इस निज़ाम में। वो रब कैसा होगा जिसने इतना बड़ा निज़ाम बना लिया और उसको चला भी रहा है, और कितनी हारमनी है सब में। तो इंसान ज्यों ज्यों गौर करता है ना, उतना उतना उसको शऊर आता जाता है कि मैं बात किस रब की कर रहा हूं। वो थोड़ी देर के लिए अपनी इस छोटी सी दुनिया से निकल के जरा इन वसतों में गौर व फिक्र किया करें, इनको स्टडी करें। अगर आपको शौक होगा तो फिर तो बहुत ही आसान हो जाएगा ये स्टडी करना। शायद मैं ये कुरान की टीचर ना होती तो यही स्टडी कर रही होती, मुझे इतना ज़्यादा शौक है इसका, और मैं बहुत ज़्यादा इंजॉय करती हूँ कि ये जब सब निज़ाम देखती हूँ और इनके बारे में पढ़ती हूँ कि अल्लाह ताला, वाकई अल्लाह की पहचान आ जाती है। इंसान अल्लाह से फिर बात करता है, या अल्लाह तो कितना अजीम है, अल्लाह तो कितना बड़ा है, फिर अल्लाह अकबर जब इंसान कहते हैं उसका माना समझ आ जाता है। अल्लाह तो वाकई अकबर है, अल्लाह तो वाकई अकबर है, अल्लाह वाकई तुझे नहीं थकाती होगी आसमान और जमीन और इनकी हिफाजत और इनका चलाना जो आयतुल कुर्सी में, वाकई तुझे नहीं थका सकती, तो कैसे चला रहा है और वो खरबों सालों से चल रहा है। सुभान अल्लाह। तो ये जब इंसान पढ़ता है तो और भी ज्यादा उसको अल्लाह ताला की जात के बारे में शऊर आता है, उसकी पहचान आती है। तो इस पहचान की खातिर ये पढ़ा करें, जब फुर्सत मिले कभी भी तो इसको इसमें गौर किया करें। फिर अब आगे आ रहा है वो जिक्र, अब ये तो तमहीद एक हो गई, अब आगे आ रहा है वो जिक्र जो बड़ा प्यारा जिक्र है, और वो है इबादुर रहमान का जिक्र, जिनको अल्लाह ने अपने बंदे फरमाया। देखिये अल्लाह के तो सभी बंदे हैं, सारे ही अल्लाह के बंदे ही है ना, चाहे वो काफिर है, मोमिन है, कोई भी हो, सब अल्लाह के ही बंदे हैं, कोई अल्लाह के अल्लाह ने ही सबको बनाया। लेकिन जब अल्लाह ताला फरमा देना इबाद और रहमान, यानी अपने नाम के साथ किसी को निस्बत दे दे, रहमान किसका नाम है, अल्लाह ताला का प्यारा नाम, जिसके बारे में वो कहते थे हमें नहीं पता कौन रहमान। हाँ आपको पता है ना कि अल्लाह ताला की ये सिफत अर्रहमान ऐसी है कि कोई भी इजाजत नहीं है किसी को भी कि कोई भी अपना नाम रहमान सिर्फ रखे, बाकी सिफात में रख सकते हैं, मगर रहमान और अल्लाह ये दो नाम अल्लाह ताला के ऐसे हैं जिनका किसी को भी इजाजत नहीं कि वो रखे, सिर्फ अकेले ये नाम अब्दुर्रहमान रख सकते हैं। और अल्लाह ताला को जो दो नाम बहुत पसंद है वो है अब्दुल्लाह और अब्दुर्रहमान। ये दो नाम अल्लाह ताला को बहुत पसंद है, हदीस में आता है ये। तो रहमान अल्लाह ताला ये भी फरमा सकते थे इबादुल्लाह, ये भी कह सकते थे ना, लेकिन रहमान में क्या चीज है ऐसी? पहले तो ये चीज देखे ना, रहमान बहुत ज्यादा रहम करने वाला, बहुत ज्यादा मोहब्बत करने वाला, बहुत ज्यादा केयर करने का, इसमें एक्सट्रीम का माना है, फौलान के वजन पे रहमान, ठीक है, राहिम नहीं है, राहिम कोई भी रहम करने वाला हो सकता है, लेकिन रहमान जब बोल देते हैं ना तो उसमें एग्जेजुरेशन आ जाती है, बहुत ज्यादा ताकी, बहुत ज्यादा मुबालगा। अब जब कि अल्लाह ताला ने फरमा दिया कि ये रहमान के बंदे हैं, तो इसका मतलब है कि अल्लाह ताला की स्पेशल रहमत है इन लोगों के ऊपर। वैसे तो सारे ही है, सारे ही अल्लाह के बंदे, मगर इनको फरमाया रहमान के बंदे। अल्लाह ताला अपनी वो सिफत लेकर आया जिसके अंदर मोहब्बत है, जिसके अंदर रहमत है, जिसमें शफकत है, तो इसका मतलब इनके ऊपर अल्लाह की स्पेशल रहमत है, इनके ऊपर अल्लाह की स्पेशल, इनके साथ लव है, स्पेशल मोहब्बत है इनके साथ। जब यही बात सुनता है इंसान तो दिल जाता है अल्लाह मैं भी इनमें शामिल हो जाऊं। ये सिर्फ नाम नहीं है कि ऐसे ही बस किसी को नाम दे दिया, हम तो ऐसे ही नाम रख देते हैं ना, कोई भी बच्चा पैदा हुआ उसका नाम कुछ भी रख दिया, लेकिन यहाँ पे जब इबादुर रहमान कहा गया तो इस नाम में ही बड़ी मोहब्बत है, इस नाम में बहुत मोहब्बत है, इसलिए कि अल्लाह अपने नाम के साथ किसी को निस्बत दे दे, उसमें ही कितनी बड़ी बात है ना। जब कोई कोई खास अल्लाह ताला की सिफत आती है, जैसे मिसाल के तौर पे अब जी मसलन किसी भी आदमी का आप कहते हैं जी मैं फलां सखी का भाई हूं, जब आपने ये कहा ना मैं फलां सखी का भाई हूं, तो इससे क्या ऑटोमेटिकली पता चलेगा कि आप भी एक यानी एक सखी इंसान है, या आपसे एक सखावत की चीज एक्सपेक्ट की जाती है, या वो आपसे बड़ा सखी है। ये बात जिसका भी जो एट्रीब्यूट लेकर आया जाता है ना, कोई सिफत किसी की लाई जाती है, तो वो डिपिक्ट कर रही होती कोई चीज को। जैसे आप कोई कहता है कि मैं तुम्हें पता है फलां जालिम का, जो बहुत बड़ा जालिम था, मैं उसका हवारी हूं, मैं उसका साथी हूं, तो अब क्या है कि यानी वो चीज उस बंदे के अंदर से भी यानी आप वो चीज को देख सकते हैं। जब इंसान कहता है कि इबादुर रहमान है कोई, तो इसका मतलब है कि इनके अंदर भी कोई रहम की, कोई शफकत की, कोई मोहब्बत की बात होगी, इनके साथ अल्लाह की भी मोहब्बत है और ये खुद भी वैसे लोग हैं। तो अल्लाह ताला इस कैटेगरी में किसी को शामिल कर दे, वो भी बहुत बड़ी बात है कि किसी को अल्लाह ताला कह दे ये रहमान के बंदे हैं। इनका इंट्रोडक्शन क्या है, रहमान के बंदे। अब इंट्रोडक्शन ये नहीं है कि ये कासिम है, ये मोहम्मद है, ये जैद है, ये अली है, बल्कि ये रहमान के बंदे हैं, ये ग्रुप उन लोगों का। तो सबसे पहले तो नाम ही बहुत प्यारा है, नाम ही बहुत ऐसा है कि हर कोई चाहेगा कि मैं भी इनमें शामिल हो जाऊं। तो इसलिए फिर हमने इरादा कर लिया ना अब कि हमने इनमें शामिल होना है। वो बहुत मुश्किल काम नहीं है, आउट ऑफ द वर्ल्ड कोई काम नहीं है, कोई ऐसे काम नहीं जो एलियंस करते हो, इंसानों के काम है और हम सब कर सकते हैं वो काम। इम्पॉसिबल इनमें से कुछ नहीं है, हो सकता है थोड़े से मुश्किल हो, जाहिर है नेकियां सारी ही से थोड़ी मुशक्कत तो मांगती है ना, लेकिन ऐसा नहीं है कि इम्पॉसिबल हो। एक तो ये बात याद रखें, क्योंकि जब हम ऐसी चीजें पढ़ते हैं ना तो अक्सर हमारे जहन में क्या होता है, बहुत ऊंची कोई पर्सनैलिटी वो होंगी कोई इबादुर रहमान, और ये हम कहाँ हो सकते हैं, नहीं मैं भी हो सकती हूँ, आप भी हो सकते हैं, अमा तो रहमान है, मैं भी हो सकती, आप भी हो सकती रहमान की बंदी। हाँ तो सबसे पहले तो ये जहन से निकाल दें कि नहीं हम तो ये अचीव कर ही नहीं सकते, ये तो बहुत बड़े पहुंचे हुए लोगों की बातें हो रही हैं, ये हमारे लिए ही है, तभी ये कुरान में आई है, ठीक है। तो एक तो हमने ये बात समझ ली। और दूसरी एक बात है, यहाँ पे कुछ क्वालिटीज का ऐसा जिक्र आ रहा है जो शायद आपने पहले ना पढ़ी। अब इन क्वालिटीज का मतलब ये नहीं है कि ना तो ये नमाज पढ़ते हैं, ना तो ये रोजा रखते हैं, ना तो ये कुछ और करते हैं, बस सिर्फ यही करते हैं, ऐसा नहीं है। वो पहले से मुसलमान है, जाहिर है, फराइज अदा करते हैं। फिर इनके अंदर कोई स्पेशल बातें हैं जो अल्लाह को इतनी पसंद आई, इतनी पसंद आई कि अल्लाह ताला ने उनको इबादुर्रहमान कह दिया। ठीक है, तो जब पढ़ते ही हैं ये बात तो फिर फौरन लालच आने लगता है ना कि मुझे भी ये टाइटल मिल जाए ना। इस क़यामत के दिन जब हम भी खड़े हों तो अल्लाह ताला फरमाए, कहाँ है मेरे बंदे जो इबादुर्रहमान है, वो कहाँ है? अल्लाह हम भी उस ग्रुप में शामिल हों। तो बस ठान ली जब हमने, तो इंशाल्लाह वीर देर इज़ अ विल देर इज़ अ विल, जब हमने इरादा कर लेंगे ना तो इंशाल्लाह हो भी जाएगा। ठीक है, अच्छा जी, तो फिर अब हम देखते हैं कि पहला काम क्या बात है इनके अंदर। अच्छा, हम तकरीबन 10 क्वालिटीज पढ़ेंगे और उन 10 क्वालिटीज में हमें कुछ ये नहीं बताया जा रहा कि इनको क्या मिलेगा या इनके लिए क्या है, वो आपको वेट करना पड़ेगा टिल द एंड, इन सारों को इंक्लूड करके, ये सारी क्वालिटीज इंक्लूड करके इन द एंड बताया जाएगा इनको मिलेगा क्या। अभी सिर्फ ये है, ये करते हैं, ये करते हैं, ये करते हैं, ये सारी बातें हैं। ठीक है, अभी सिर्फ क्वालिटीज आ रही है। चलें जी, वह इबादुर्रहमान, और रहमान के बंदे, सबसे पहली उनकी बात क्या है? अल्लदीना यमशूना अलल अर्दी हौनन, वो लोग जो चलते हैं जमीन पर आजजी के साथ। पहली सिफत क्या है कि जब वो चलते हैं तो उनकी चाल में आजजी होती है। उनकी पर्सनैलिटी को बताया जा रहा है कि उनकी पर्सनैलिटी क्या है। आजजी की चाल का मतलब ये नहीं है कि एक्टिंग कर करके चलना, अपने आप को ये दिखा के चलना, मैं तो बड़ी नेक हूं तो आहिस्ता आहिस्ता चलना, झुक झुक के चलना, या ऐसे नहीं, बल्कि आजजी की चाल वो है जिसमें तकब्बुर ना हो, जिसमें बनावट ना हो, जिसमें कोई रिया ना हो। ठीक है, बस चालें आप देखते ना, जब आप देखते ही किसी को तो एकदम सबसे पहले, अभी उसने बात भी नहीं की होती, सबसे पहले उसकी चाल नजर आती है। राइट, चाल देख के ही अंदाजा हो जाता है ये कैसा इंसान है। बाज लोगों का सर थोड़ा सा, जैसे ये चिन्ह है ना, थोड़ी सी ऊपर को होती है और गर्दन थोड़ी सी अकड़ी सी होती है, तो वहीं से पता चल जाता है कि इस बंदे के अंदर क्या चीज है। यहाँ पे चलने का अंदाज भी है, यहाँ पे मामला करने का अंदाज भी है कि आजी हो उसके अंदर। सिर्फ ये नहीं कि मैं चल के दिखा दूं, ऐसे में चल रहे तो परफेक्ट हो गई हमारी चाल, तो हम सही हो गए इसके अंदर, नहीं, बल्कि एक्चुअली जब आप चलने की बात आती ना तो जरूरी नहीं ऑन फुट ही हम चल रहे हैं, पैदल ही जा रहे हैं तो फिर हम ये दिखा रहे हैं। चाहे आप गाड़ी में जा रहे हैं, जहाज में जा रहे हैं, बाहर जब भी निकलते हैं, यानी बाहर या चलते हैं जब भी, कहीं ना कहीं तो चलना है, जाना है, आना है, तो आजी नजर आती है उनकी पर्सनैलिटी में। ठीक है, बात करने के अंदाज में, जेस्चर्स में, देखने के अंदाज में। तो जरूरी नहीं कि मैं चल के ही कोई ऐसी चाल, पता नहीं मुझे यहाँ पे बता दी गई है कि मैं वो सीख लूं आजी वाली चाल, कहीं से उसकी प्रैक्टिस कर लूं और फिर मैं वैसे चलना शुरू हो जाऊं, वो नहीं है बात। आपकी डीलिंग्स, आपके मामलात, आपके चलना, आपका बोलना, आपका दूसरे के साथ इंटरेक्शन, इसमें क्या है, ये कैसी है। ठीक है, मे बी आप गाड़ी में सिर्फ बैठे हुए हैं और कोई दूसरा मेले कुचले कपड़े पहने हुए गाड़ी के शीशे में हाथ डाल डाल के आपसे कुछ मांग रहा है और आप कहते हैं, अब आप चले नहीं है कहीं, लेकिन ये मामला ही बता रहा है कि हौनन के खिलाफ है, आजी नहीं है इसके अंदर। तो ये जो डीलिंग्स करनी है, खास तौर पे हम आजी वहां पे भी दिखाते हैं जहां हमसे कोई बहुत मर्तबे में, मकाम में, इल्म में, स्टेटस में बड़ा हो ना, वहां पे तो हमारी फिर भी आजी आ ही जाती है। हम बड़े बड़े अच्छी तरीके से मामले करते हैं, बड़े झुक झुक के सलामें होती हैं, सब कुछ होता है, कर यहाँ पे किसी खास बंदे के लिए नहीं कहा गया, बल्कि इनकी पर्सनैलिटी ऐसी हर एक के लिए इनके अंदर आजी है, ठीक है। चाहे कोई छोटा हो अपने से, उम्र में छोटा हो, या मकाम और मर्तबे में दुनियावी लिहाज से किसी को छोटा समझा जाता हो, कोई छोटा वैसे इससे होता नहीं है पर समझा जाता हो, फिर भी इनके डीलिंग्स आजी के साथ होती हैं। इनकी जो लुक्स होती हैं उनमें हकारत नहीं होती, ये क्या अपने स्टेटस से कम स्टेटस वाले के लिए ऐसे वो चीजें नहीं होती कि एक खास किस्म का वो होता है ना रवैया जिससे पता चलता है कि ये तुम क्या चीज हो, ठीक है। और एक हम अपने आम उसमें भी बोलते हैं कि देखो भाई इसने तो बड़ा घर ले लिया तो इसकी चाल ढाल ही बदल गई, अब वो मतलब नहीं होता कि उसका चलने का अंदाज बदल गया, मतलब अब वो उसकी वो बातचीत नहीं रही, वो अब उसकी उसकी ताल्लुकात या उसकी डीलिंग लोगों साथ वैसे ही नहीं रही। और ऐसा होता भी है, कोई बड़ी गाड़ी ले लेता है तो उस गाड़ी में बैठते ही उसकी गर्दन तन जाती है, दूसरों के सामने से इतनी स्पीड में गुजरता है लोग देखे मेरे पास गाड़ी कितनी शानदार है, रेड लाइट पे खड़ा होता है खास तौर पे एक अदा के साथ, लोग फिर ऐसे सर हिलाते हैं और ऐसे करते हैं कि ये जैसे लोहे के इस डब्बे में बैठ के पता नहीं कितनी बड़ी चीज बन गए। तो ये चीजें चाल से मतलब ये है सारी किस्म की डीलिंग्स लोगों के साथ, कोई ब्रांड नेम पहन लेता है तो कहते हैं ना उसकी चाल ढाल ही बदल गई, स्टाइल ही बदल गया, कोई किसी ने कोई बालों का अच्छा कोई ऐसा स्टाइल बनवा लिया तो सारे एक तरफ झुक जाता है, अब खास अंदाज से उसको झटकते रहते, ये क्या है, ये सब अदाएं क्या है अपने आप को बड़ा करने के लिए। और दुनिया सारी जो छोटी नजर आने लगती है ना, ये आजी के खिलाफ है, पहले इसलिए आपको बता रही हूं ताकि आपको पता चले कि कहां कहां पे ये चीज जाहिर हो जाती है। जब हम किसी को देखते हैं तुमने ये क्या पहन लिया, ये तुम क्या बन के आ गई हो, इसमें क्या दिखा रहे हैं कि मेरी पसंद पे मुझे फखर है, मेरी पसंद बहुत बड़ी चीज है, अब तुम्हारी चॉइस कितनी घटिया है, ये मैसेज है। बाज दफा हम कुछ बोल नहीं रहे होता, हमारा देखना ही ऐसा होता है कि दूसरे के सामने हम ऐसी लुक्स ऐसी चीज ऐसे देखते हैं कि जो जिसमें तकब्बुर है अपनी बढ़ाई है और आजी नाम को नहीं होती। आजी यह है कि आप लोगों को ऐसे ट्रीट ना करें कि जैसे वो आपसे कमतर है, उनसे ऐसे बात ना करें जैसे कि वो घटिया है हकीर है। आप देखें बाज दफा हम कुरान सीखने लगते हैं, हमें लगता है कि बाकी सारे ये क्या रह गए, ये तो बेचारे कुछ भी नहीं है, अब इनका तो मामला बड़ा ही बिगड़ा हुआ है, असल तो मैं ही बस अब बस पहुंच गई, मैं तो जन्नत के अंदर पहुंच गई। अब वो इतनी हमारे अंदर ये चीज आ जाती है कि बस हमें लोगों की बुराइयां बहुत ज्यादा नजर आने लगती हैं, और जब हम लोगों को देखते हैं तो एक खास किस्म की मुस्कुराहट से आ गई है ये वो जो ऐसे करती है, और ऐसी मुस्कुराहट उसमें भी एक तकब्बुर होता है, आजी नहीं होती। हाँ, एक अपनी नेकी का जोम होता है, एक गरूर होता है नेकी का। तो याद रखें चाल को सोच के कभी ये ना सोचिएगा कि मेरी चाल तो बड़ी अच्छी है, अच्छा मैं चलती कैसे हूं आज शीशे में खड़ी होकर देखू, नहीं ये बात नहीं है, ये देखें मेरे मामलात क्या है, क्या उनमें आजी है। और एक जगह पे एक रिवायत आती है हसन बसरी से है, उनसे किसी ने पूछा तवाजो क्या है, यानी आजी क्या चीज है, फरमाया आजी ये कि तुम अपने घर से निकलो और तुम्हारी किसी मुसलमान से मुलाकात हो और तुम उसको इस तरह से देखो कि ऐसे मतलब मुलाकात हो मगर तुम उसको ऐसे देखो कि जैसे तुझ पर उसको फजीलत नहीं दी गई बल्कि वो तुझसे कमतर है, इस तरह से किसी को देखना, आप किसी से मुलाकात करते हैं तो ऐसे लगेगा ये बहुत छोटे से, ये तो चूंकि कुरान पढ़ते नहीं है ना तो ये तो बहुत फकीर से लोग हैं, ये तो आजी के खिलाफ है। और आजी ये है कि किसी मुसलमान से मुलाकात ना हो मगर आप उसको ऐसे देखें कि इसको मेरे ऊपर फजीलत है, इसको भी मेरे ऊपर फजीलत है, इसको भी मेरे ऊपर फजीलत है, اس کے اندر بھی یہ بھلائی ہے, یہ ہے توازن کہ تم اپنے گھر سے نکلو, تمہاری کسی مسلمان سے ملاقات نہ ہو, مگر تم یہ دیکھو کہ اس کو مجھ پہ فضیلت دی گئی ہے. یہ کہاں ہوتا ہے ہمارے اندر؟ ہمیں تو ہر ایک سے زیادہ خود اپنا آپ بڑا لگنے لگتا ہے, کیونکہ اپنی تو ہمیں ساری پازیٹیو چیزیں نظر آ رہی ہوتی اور دوسروں کی ساری نیگیٹو. اللہ اکبر. تو اس چیز کو خاص طور پہ ہم نے نوٹ کرنا ہے کہ کہاں ہم ایسا کرتے. فی الارض جب آ گیا نا زمین میں, تو جانے کہیں بھی چلے جائیں, چاہے گھر میں ہیں, چاہے گھر بھی تمہاری زمین ہی ہے, چاہے باہر ہیں, چاہے نوکروں کے ساتھ بات کر رہے ہیں, چاہے کسی کے ساتھ بھی ہیں, کچے مکانوں میں رہنے والوں سے بات کر رہے ہیں, والدین سے کر رہے ہیں, رشتے داروں سے کر رہے ہیں, مسلمان سے یا غیر مسلم سے, کسی کو بھی ایسا فیل نہیں کرانا کہ تم کیا چیز ہو. یو آر ورتھ لیس. ٹھیک ہے, دیکھنے میں, بات کرنے میں, خود کو کیری کرنے میں کہیں تکبر نہ جھلکے, کیونکہ تکبر ایک, بے شک تکبر تو دل کے اندر ہوتا ہے, باہر تو نہیں ہوتا, مگر جب دل کے اندر ہوتا ہے نا تو اس کے سمٹمز باہر آنے لگتے ہیں, ظاہر ہونے لگتے ہیں, آنکھوں میں بھی آ جاتے ہیں. جیسے رول کرتا ہے انسان آنکھوں کو, ایسے کرتا ہے اور اس طرح کرتا ہے, اور ایسے فراؤن کرتا ہے اور ایسے کرتا ہے اور اس طرح دیکھتا ہے, وہ سارے تکبر کی چیزیں ہیں جو سمٹمز ہیں جو باہر آ رہے ہیں. ٹھیک ہے. اچھا, اب پہلی بات ہمیں یہ پتہ چل گئی کہ ہمیں اپنے اندر عاجز مزاجی لے کر آنی ہے. چال میں بھی آپ صلی اللہ علیہ وسلم کی چال کیسی ہوتی تھی, اگر صرف چال کی بات کی جائے, جیسے اونچائی سے نیچے کو اتر رہے ہو نا, اس طرح گویا ان کے لیے زمین لپیٹی جا رہی ہے, تو اس میں آپ سے چال ایسی نہیں کر لینی کہ بیماروں کی طرح چلنا شروع ہو جائیں, ہم عاجز ہو گئے, ہمیں عاجزی آ گئی ہے, بلکہ چال درست ہوگی آپ کی, مگر آپ کے رویے, آپ کے جیسچرز, آپ کے دوسروں کو ساتھ بات کرنا, ان سب کے اندر چینج آئے گا. ٹھیک ہے, ہم سب اپنے اوپر اس میں ورک کرنا ہے ہم نے. اور اب ہمیں کیسے پتا چلے کہ ہم میں عاجزی ہے یا نہیں ہے, یہ کیسے معلوم ہوگا؟ یہ ہمیں آیت کا اگلا حصہ بتا رہا ہے. وَإِذَا خَاطَبَهُمُ الْجَاهِلُونَ قَالُوا سَلَامًا, جب وہ مخاطب ہوتے ہیں جاہلوں سے تو کہتے ہیں سلام. اچھا, جاہل کون ہوتے ہیں؟ سب سے پہلے تو یہ بات سمجھنی ہے. جاہل کا مطلب یہاں پہ یہ نہیں ہے کہ جو علم نہیں رکھتے, جن کے پاس ڈگری نہیں ہے, جو سکول کالج نہیں گئے, وہ جاہل ہیں. نہیں, یہ مطلب نہیں. جاہل سے مطلب یہ ہے جو بیکار بحثیں کرنے والے, جن کا مقصد صرف بحث برائے بحث کرنا, دوسرے کو لیٹ ڈاؤن کرنا, دوسرے کو جو دل میں بات آئے وہ دوسرے کے سامنے بول دینا, اور جس کو کہتے ہیں نا مشتعل مزاج, جس کو کہتے ہیں اجڑ, ٹھیک ہے, جس کو کہتے ہیں ہر ایک کے ساتھ بدتمیزی کرنے والے, یہ سارے ان کے اندر آ جاتے ہیں. ٹھیک ہے, جس ہم اجڑ تو عام زبان میں اس کو کہتے ہیں جو بالکل ان پڑھ جاہل ہوتا ہے, اس کو کہتے ہیں اجڑ ہے, لیکن اجڑ وہ نہیں ہوتے. اجڑ یہ ہر ایک سے بدتمیزی کرنا, مطلب یہ وہ لوگ بھی ہوتے ہیں جو ایسی باتیں کرتے ہیں دوسروں کو کہ دوسرے کا دماغ غصے سے پاگل ہو جائے, ایسی ایک دم کمنٹ کر دینا, ایسی ایک دم لوگوں کے سامنے بیٹھے بیٹھے ایک بات کہہ دینا. کچھ لوگ ہوتے کبھی کبھار ونس اے وائل ایسے کرتے, کچھ کی عادت ہی ایسے ہوتی, جب ملتے ہیں ان کا یہی مشغلہ, ان کی یہی باتیں, جو ان کے ذہن میں بات آئی وہ کہہ دی. دیکھتے نہیں کہ دوسرے کی بھی کوئی عزت ہے, اس کو کوئی بات ہے, ہمیں ایسا نہیں کہنا چاہیے, اپنی بات کو روک لیں اندر, کوئی اپنے اندر تھوڑا سا ایک میزان ہونا چاہیے کہ یہ میں بات منہ سے نکالوں بھی یا نہیں نکالوں, ایسے ہی بس جو منہ میں آئی بولتے گئے, جو منہ میں آئی بولتے گئے. اب چاہے اسے کوئی ہرٹ ہو رہا ہے, چاہے اسے کوئی غصہ آ رہا ہے, بحث کیے جانا, لڑنا شروع کر دینا, جاہلوں کی بہت ساری قسمیں ہوتی ہیں. پہلے تو ہم یہ دیکھ لیں کہ ہم یہ نہیں جاہلوں میں ہی تو نہیں ہے, پہلے تو یہ بھی چیک کر لیں कि हम कुरान तो पढ़ रहे हैं लेकिन हमारे भी रवैये अपने घर वालों से साथ या किसी के साथ ऐसे ही तो नहीं है। अब यहाँ पे तो जाहिल अगर इनसे आके बात करें तो तब की बात है, लेकिन कहीं हम खुद तो नहीं जाहिल? पहले तो फिर उस कैटेगरी से खुद को निकालना होगा। तो ये जो जाहिल होते हैं ना, ये चुपती भी बातें लोगों को लग, जिसको कहते हैं ना बात लगा देना, बातें लगाते रहते हैं और एक्सक्यूज बाज दफा क्या देते, लो मजाक कर रही थी, तुम मजाक को भी नहीं समझती, मैं तो तुम्हें ऐसे छेड़ रही थी, जस्ट किडिंग। भाई आपकी अच्छी दिल लगी होगी, और ऐसा हमारे यहाँ बहुत कॉमन होता है कि अपनी तो दिल लगी कर ली और दूसरे का दिल छलनी कर दिया, ये क्या बात हुई, ये कौन सा मजाक होता है? अगर ऐसा मेरा या आपका अखलाक है तो हम भी कुरान के मुताबिक जाहिलों में से ही हैं। फिर पहले खुद को हमें बदलना, और अगर हम खुद ऐसे नहीं हैं तो अब देखना है कि जाहिलों के साथ हमने कैसा वास्ता जब पड़ता है तो क्या करना है, ठीक है। और इस किस्म के जो जाहिल है ना, जिनका मैंने ये सब बताया है कि मतलब बदतमीजियां करते हैं, किसी शरीफ बंदे को छोड़ते नहीं है, लगाई बुझा लगाई लगाइयां बातें लगाते रहते हैं, आग लगा के रख देते हैं, गुस्सा दिलाते हैं, इंसान सोचता है कि भाई इनको अवॉइड ही करे। तो अगर वो बाहर वाले हैं तो फिर तो कभी अवॉइड हो सकते हैं, अगर घर वाले हैं, घर में कोई ऐसा फर्द है तो फिर उसके साथ क्या मामला करना है, ठीक है। जिसको हम अपने आम जुबान में भी कहते हैं ना खाम खा पंगे लेना, तो ये पंगे लेते रहते हैं, अपसेट करते हैं दूसरों को, तो अब क्या करें, ठीक है। अल्लाह ताला हमें कितना प्यारा गाइड करते हैं ना ये सारी बातें बता के। وَإِذَا خَاطَبَهُمُ الْجَاهِلُونَ قَالُوا سَلَامًا, جب اِذَا جب, ٹھیک ہے, ان نہیں کہا, اِذَا فرمایا اللہ تعالیٰ نے, جب کرتے ہیں, کیا فرق ہے اگر میں اور جب میں, کیا فرق ہوتا ہے؟ اگر میں تو چانس ہوتا ہے نا, ہو سکتا ہے یہ بات ہو, ہو سکتا ہے نہیں ہو, ٹھیک ہے, لیکن جب میں کیا ہوتا ہے کہ جب ہو یعنی ایسا ہو کے ہی رہے گا, یو کانٹ اوائڈ اٹ, کوئی نہ کوئی ضرور لوگ ملتے ہی رہیں گے جو اپنی لمٹس کراس کریں گے, جو جہالت کی ایسی باتیں کریں گے جو آپ کو ہرٹ کریں گے, جو آپ کو غصہ دلائیں گے, جو آپ کو مطلب آؤٹ آف کنٹرول ہوئے ہوں گے وہ خود بھی, اور آپ کو بھی چاہیں گے کہ آپ آؤٹ آف کنٹرول ہو جائیں, آپ اپنا ٹیمپر لوز کر دیں, جو اپنی زبان کو قابو نہیں رکھتے, ایسے ضرور لوگ آپ کو ملیں گے نا. میں کہتی ہوں کہ جب آپ کو وہ ملے گی تو پھر آپ اس کو یہ دے دینا, اور میں کہوں اگر آپ کو وہ ملے تو آپ اس کو یہ دے دینا. اگر کے اندر کیا چانس ہے پتہ نہیں, ملتی بھی ہے نہیں, تو اب میں آپ کو کہتی ہوں جب ملے گی نا, جب ملے گی اس کا مطلب ہے کہ وہ ملے گی آپ کو وہاں پہ. تو اسی سے یہاں پہ آپ دیکھیں کہ جب کی بات آئی, یعنی ایسے لوگ لازمی ہر ایک کی زندگی میں ضرور آنے ہیں. اب ان کے ساتھ ڈیلنگ کیا ہے, ان کی ڈیلنگ بہت ڈیفرنٹ ہوتی ہے عام لوگوں کی ڈیلنگ سے. ان کی ڈیلنگ فرق اس طرح سے ہے کہ عام لوگ جب دوسرا غصہ دلاتا ہے تو غصے میں آ جاتے ہیں, بھڑک اٹھتے ہیں, تم میری انسلٹ کیا کرو گے, میں اب تمہیں یعنی اینٹ کا جواب پتھر سے, میں تمہیں اب دس سناؤں گی, ٹھیک ہے. وہ تیلی لگاتے ہیں, جس کو کہتے ہیں نا تیلی لگانا, وہ تیلی لگاتے ہیں اور آپ وہ پہلے ہی تیار بیٹھے ہوتے ہیں, آپ بھڑک اٹھتے ہیں, ٹھیک ہے. ان کی زبان قابو میں نہیں ہے, لیکن وہ جب آپ کو اس طرح سے کرتے ہیں تو آپ کی بھی زبان قابو سے باہر ہو جاتی ہے, اور آپ کہتے ہیں میرا کیا قصور ہے, اس نے پہلے شروع کیا تھا, ایسے ہوتا ہے. لیکن جو عباد الرحمان ہوتے ہیں ان کے ساتھ نہیں ایسے ہوتا, وہ دوسروں کو دیکھ کے خود آؤٹ آف کنٹرول نہیں ہو جاتے, وہ جب دوسرے ان کو ڈیگریڈ کرتے ہیں, ڈیگریڈنگ باتیں کہتے ہیں, اور یقین کریں ایسا ضرور ہوتا ہے, ایسا ضرور ہوتا ہے, آپ کے ساتھ بھی ہوا ہوگا اور میرے ساتھ بھی ہوتا ہے. اتنی ایسی بات کر دیتے ہیں جو انسان کو انسلٹنگ فیل ہوتی ہے, انسان کہتا ہے ہم اس کا کیا میں نے بگاڑا, کیوں یہ مجھ سے ایسے بات کر رہا, مطلب دوسرا تو آؤٹ آف کنٹرول ہوا ہے, اپنی آپ کو تھوڑا سا کنٹرول کرو, لیکن وہ نہیں کرتے. اب یہاں سے پتا چلے گا ہماری عاجزی کتنی ہے, یہ ہمارا ٹیسٹ ہو جاتا ہے. عباد الرحمان کا بھی اس میں ٹیسٹ ہوتا ہے, جب ان کا اس میں ٹیسٹ ہوتا ہے تو پتہ ہے وہ کیا کرتے ہیں, دوسروں کی فنسیو باتوں قالوا سلاما. اس کے بہت سارے معنی. نمبر ون معنی کیا ہے؟ اچھے طریقے کے ساتھ بڑی تمیز کے ساتھ وہاں سے ہٹ جاتے, جگہ چھوڑ دیتے, ادھر ادھر ہو جاتے ہیں, ٹال کے نا بات کو. اچھا میں ابھی ذرا نماز پڑھ کے آتی ہوں, اچھا ابھی میں باتھ روم سے ذرا آتی ہوں, ہاں بچے کہاں گئے, میں ذرا بچوں کو دیکھ لوں, یعنی وہاں سے نکل جاتے, اوائڈ کرتے ہیں ایسے لوگوں کو. ٹھیک ہے, اگر وہ جیسے میں نے آپ کو کہا کہ باہر کے لوگ ہیں پھر بھی آسان ہوتے ہیں, لیکن اکثر ایسے لوگ آپ کے بہت قریبی سرکل میں ہوتے ہیں, پھر بھی کیا کرنا ہے, اچھے طریقے کے ساتھ کاملی بات کرنی ہے, اپنا ٹیمپر لوز نہیں کرنا. آپ ہاں فرملی یہ کہہ سکتے ہیں کہ دیکھیں میرا لڑائی کا موڈ نہیں, میں لڑنا نہیں چاہتی, پھر کبھی اس کے اوپر بات کر لیں گے. اچھا طریقہ نہیں سوچنا, اچھا طریقہ نہیں چھوڑنا. اب یہ اگر آپ کے اندر زیادہ حوصلہ ہے تو یہ بھی کہہ سکتے ہیں, سلامن کی یہ بھی بات ہے کہ آپ یہ بھی کہہ سکتے ہیں کہ ٹھیک ہے جی آپ ہی ٹھیک کہتے ہوں گے. اب آپ نے بڑے ٹھنڈے ہو کے ایسا جواب دیا کہ آگے کچھ وہ کہنے کے قابل ہی نہیں رہے گا, وہ آپ کو غصہ دلا رہا ہے, آپ کو چاہتا ہے کہ آپ بھی اس کی طرح آؤٹ آف کنٹرول ہو جائیں, لیکن آپ نے آگ پہ پانی ڈال دیا. اور اگر اس وقت آپ یہ کہہ دیں گی کہ میں بتاتی ہوں تمہیں ابھی تمہیں سیدھا کرتی ہوں, تو پھر دیکھیں وہ تو آگ اور بڑھکے گی. تو یاد رکھیں کسی کے گندے کپڑے دیکھ کے ہم خود اپنے کپڑے گندے نہیں کر سکتے. یہ جو ہمارا اخلاق ہے نا, یہ ہماری روح کا لباس ہے. اگر کسی کا لباس گندا ہے تو کیا میں بھی اپنا لباس گندا کر لوں؟ آپ صلی اللہ علیہ وسلم کی سیرت میں کتنے ہی ہم واقعات ایسے پڑھتے, کوئی یہودی آیا اس نے بڑی سخت طریقے سے آپ سے معاملہ کیا, قرض کا مطالبہ کیا, کسی نے آ کے چادر گلے میں ڈال کے اور اس طرح سے سکویز کرنے کی کوشش کی, کوئی اور بدتمیزی کر رہا ہے, لیکن نبی صلی اللہ علیہ وسلم کے بارے میں آتا ہے سبحان اللہ کہ جیسے جیسے دوسرا بندہ سخت ہوتا جاتا تھا نا, آپ صلی اللہ علیہ وسلم اتنے ہی نرم ہوتے جاتے تھے. یہ آپ کی عادت مبارک تھی, سبحان اللہ, وہ تیز ہوتا جا رہا ہے آپ نرم ہوتے جا رہے ہیں. اللہ اکبر. اور ہم سوچتے ہیں اگر میں نرم پڑی تو بس پھر تو معاملہ خراب ہو جائے گا. آپ صلی اللہ علیہ وسلم کے سامنے کسی شخص نے دوسرے کو برا بھلا کہا, لیکن اس نے پلٹ کر جواب دیا کہ تجھ پہ سلام ہو, آپ نے فرمایا تم دونوں کے درمیان فرشتہ موجود تھا, وہ تمہاری طرف سے گالیاں دینے والے کو جواب دے رہا تھا, وہ جو گالی دیتا تھا تمہیں فرشتہ کہتا تھا یہ نہیں بلکہ تم ایسے ہو, اور جب تم کہتے تھے تجھ پر سلام تو فرشتہ کہتا تھا اس پر نہیں بلکہ تجھ پر سلامتی ہو, سلامتی کا پورا حقدار تو ہے. یعنی سبحان اللہ, سوچے کہ یعنی فرشتے کی زبان سے سلامتی کی دعائیں مل رہی ہیں. کیا تو یہ اپنی زبان کو گندا نہیں کرتے, برا کہنے والوں کے ساتھ ہی ویسے ٹٹ فور ٹیٹ نہیں شروع ہو جاتے, بھلے کلمے زبان سے نکالتے ہیں, یہ صلح اور برداشت کرنے والے ہوتے ہیں. جو کڑوی کسیلی باتیں کرتے ہیں ان کے لیول پہ نہیں اترتے. تو ضروری نہیں ہے سلام کہہ کے کہے. اچھا بعض دفعہ بعض لوگ ہمارے ہاں کہتے ہیں ارے بھائی سلام ہو تجھے تو, ایسے کر کے جاتے ہیں. اب وہ دوسرا جو لڑنے لگا ہوا ہے وہ اس سے بھی زیادہ غصے میں آ جاتا ہے کہ اچھا تو نے مجھے یہ کہا. تو وہ مطلب ضروری نہیں کہ آپ نے یہ تنزیہ کہہ کے اور اس کو اور فلیئر اپ کرنا ہے, بلکہ سلام سے مطلب یہ ہے کہ ایسی بات کریں کہ جس سے معاملہ صلح صفائی والا ہو جائے, جھگڑا ختم ہو جائے, امن والی فضا ہو جائے. ٹھیک ہے, مطلب اس کو ہم نے ڈیفیوز کرنے کی کوشش کرنی اور زیادہ نہیں اس کے اوپر تیل ڈالنا. تو بعض دفعہ ہم ایسے جسچرز بھی شو کرتے ہیں کہ جس سے جیسے آپ آنکھیں رول اپ کرنا, ایسے کرنا, اب وہ اس سے کیا ہوگا, دوسرا اور فلیئر اپ ہو جائے گا, دوسرا کوئی باتیں کہہ رہا وہ اور زیادہ کہے گا, یا کوئی ایسی جلتی ہوئی جلی کٹی بات بڑی نرمی سے پیار سے ایسی کہہ دی کہ وہ دوسرے کا پارا اور چڑھ گیا. اس میں رویہ بھی ہے اور اس میں بات بھی. اور کہتے ہیں
तो मैंने क्या कहा, मैंने तो बड़े प्यार से कही, मैं तो गुस्से में थी ही नहीं, गुस्सा तो आप कर रहे हैं, आप गुस्सा नहीं कर रहे, लेकिन आपने बात पलटा के ऐसी मारी कि वो उसको और ज्यादा खराब कर दिया बात को। तो उसमें ऐसे वक्त में सलामती वाली बात जिससे दूसरे का गुस्सा चला जाए, या टॉपिक बदल दें, या फिर वहां से उठ के चले जाएं, तो दुनिया में हर तरह के लोग मिलेंगे, हर मिजाज वाले और उल्टा मामला करने वाले लोग भी बहुत सारे मिलेंगे। अब इसके अंदर अपना दामन बचा के रखना, इसके अंदर बड़ी सलाम कहने वाला देखें वही हो सकता है जिसके अपने औसान सलामत हों, जो खुद गुस्से में ना आया, सही है ना। और अगर खुद गुस्से में आ गए फिर तो समझ ही नहीं आती कि आप मामला क्या करें। तो कामली जवाब तभी आप दे सकते हैं, सोच समझ के आप तभी मामले को रफा दफा कर सकते हैं जब आप खुद अपने आप में ठीक हो, आपका खुद मिजाज इस वक्त बिल्कुल सही चल रहा हो। और अगर आपके अंदर भी गुस्सा आ गया तो फिर आप कामली कैसे जवाब देंगे, फिर या तो रवैये में या बात में कहीं ना कहीं तो उल्टा सीधा कुछ हो जाएगा। तो ये मामलात बाज दफा इंसान के करीबी दोस्त, ससुराल, अपने वालदेन भी ऐसी बातें बाज दफा कड़वी कसीली कर देते हैं कि औलाद जो है वो आगे से पलट के फिर बुरा रवैया करती है। तो ये कहीं से भी आ सकता है, कहीं किसी का मालिक मकान हो सकता है, किसी के हमसाये हो सकते हैं, किसी का कोई बॉस हो सकता है, किसी का कुलीग हो सकता है। तो ये कहीं से भी ऐसे मामलात हो सकते हैं। तो इसके अंदर सबसे पहले अपने आप को काबू में रखना है, सबसे पहले अपने गुस्से को कंट्रोल में रखना है। तो ये वो लोग हैं जो खुद को कंट्रोल करना जानते हैं, बेसिकली बात ये है। दूसरों के छेड़ने से छेड़ नहीं जाते, ठीक है। अल्लाह अकबर। देखें अभी ये तो पहली ही बात है, अगर हम यहीं पे फंस गए तो फिर आगे क्या होगा। ये मुश्किल बात लगती है, लेकिन हमने अपना रिमोट कंट्रोल दूसरों के हाथ में नहीं दे देना कि वो जैसे चाहें हमें उलझाना चाहें, हम उलझ जाएं, वो हमें गुस्सा दिलाना चाहें, गुस्से में आ गए, वो हमें जो ऐसा करना चाहते हैं हम वैसे ही होते जाते हैं। तो अब सलाम मुंह से भी कह सकते हैं, रवैये से भी सलामती जाहिर कर सकते हैं, खामोश रह के भी कर सकते हैं, और वहां से उठ के भी चले जाने से भी कर सकते हैं। बस याद रखें किसी भी ऐसे तरीके से जिससे फसाद ना फैले, अमन हो जाए, सही है। और बाज दफा दीन के मामले में भी कोई आपको इस तरह से छेड़ सकता है, उसमें भी हम बड़े जज्बाती हो जाते हैं, फिर आवाजें ऊंची होने लगती, नथने फूलने लगते और पता ही नहीं चलता जुबान बोल क्या रही है, इतने ज्यादा गुस्से में आ जाते हैं। अल्लाह ताला ये क्वालिटी हमारे अंदर पैदा फरमा दे, हमें धीमा कर दे अल्लाह ताला। والذين يبيتون لربهم سجدا وقياما, वो लोग रातें पता है कैसे गुजारते, अपने रब के आगे सजदे करते हुए और कयाम करते हुए। जो बात रब को उनकी बहुत प्यारी लगती है एक और, वो ये है कि वो रात को जब सब सो जाते हैं, रात गहरी हो जाती है, वो बिस्तर से उठ के अपने रब के आगे खड़े हो जाते हैं, इसलिए कि उनको पता है ना कि ये रब से करीब होने का वक्त है, उनको पता है ये वो वक्त है कि मैं अपने रब से 1-to-1 बातें कर सकती हूँ। सारा दिन तो कभी कोई है, कभी किसी तरह का मशवरा, कभी फोन है, कभी बेल हो रही है, कभी कुछ है, ये मेरा और मेरे रब का प्राइवेट टाइम है। अब ये देखें कि वो इस टाइम के अंदर जिस वक्त लोग नींद के मजे ले रहे हैं, ये नींद की कुर्बानी दे रहे हैं, और ऐसे लोग वही हो सकते हैं जिनकी लाइफ में डिसिप्लिन हो, जिनकी औकात जो है ना रात को सोने के वो सेट हो, جو ارلی سو جاتے ہیں. یہ وہ لوگ نہیں کر سکتے جو آدھی آدھی رات تک جاگے رہیں اور بس بیٹھے ہوئے گپ شپ ہو رہی ہے, فلمیں دیکھ رہے ہیں, چائے کا دور چل رہا ہے, یہ ہو رہا ہے, وہ ہو رہا ہے, اب اس کے بعد وہ کیا تہجد کے لیے اٹھیں گے؟ یہ لوگ تہجد گزار ہیں اور اس کے لیے اپنی زندگی میں ڈسپلن لانا ضروری ہے. ٹھیک ہے, اب یہ نمبر ٹو پہ جو بات آئی ہے, ہم تہجد گزار بندے کو بہت ہی سمجھتے ہیں کہ یہ بڑا نیک ہے, ایسا ہی نا ہمارے ذہن میں فلانا بڑی تہجد گزار ہے. جب ہم کسی کی کوالٹی بیان کرتے ہیں تو یہ کہتے ہیں. یہاں پہ آپ ایک بات نوٹ کریں, تہجد پڑھنا جو ہے وہ نمبر ٹو پہ آیا ہے اور پہلے نمبر پہ وہ چیز آ گئی ہے کہ دیکھو یہ کیسی ان کی چال ہے اور کیسے ان کی پرسنالٹی ہے, کتنی پلیزنٹ پرسنالٹی ہے, کتنی نرمی ہے ان میں, شائستگی ہے ان میں, ان کی چال میں بھی ایک وقار ہے, ان کی ڈیلنگز میں بھی ایک دیکھیں کہ اتنی زبردست ڈیلنگ ہے لوگوں کے ساتھ, جاہلوں کے ساتھ بھی کوئی ان کے ساتھ اکھڑ ہونا چاہے تو یہ اس کے ساتھ کیسا معاملہ کرتے, یہ پہلے آ گیا. یہ نوٹ کیا آپ نے؟ اب ہمارے نزدیک کون سی چیز پہلے ہے؟ ہمارے نزدیک یہ پہلے ہے کہ ہاں تہجد پڑھ لوں تو میں بس نمبر ون ہو گئی, حالانکہ اس کوالٹی کو تو اللہ تعالیٰ نے نمبر ٹو پہ رکھا. مطلب سب سے پیاری بات جو اللہ کو لگتی ہے نا وہ عاجزی ہے آپ کی, آپ کا دوسروں کے لیے سلامتی بن جانا ہے. ٹھیک ہے, آپ یہ دیکھیں ایک وہ ہمیں حدیث پتہ چلتی ہے نا, ایک عورت تھی جو بڑی تہجد گزار تھی اور بڑی سارے یعنی فرائض اور بڑی عبادت گزار اور بڑی سب کچھ ادا کرنے والی تھی, تو صحابہ نے اس کا بتایا کہ وہ اپنے پڑوسی کو تنگ کرتی ہے اور دوسری عورت صرف فرائض ادا کرتی ہے لیکن اس کے پڑوسی اسے امن میں, تو آپ صلی اللہ علیہ وسلم نے کیا فرمایا تھا؟ وہ جہنمی ہے چاہے تہجد گزار. ٹھیک ہے, لیکن اس کا اخلاق ایسا ہے کہ وہ اس کی وجہ سے دوسرے تنگ ہو رہے ہیں تو اس کی تہجد اس کو بچاتی نہیں ہے یہ جہنم سے. تو اس کا مطلب ہے کہ ٹھیک ہے فرائض تو ادا کرنے ہیں اور اس کے بعد تہجد کا بھی اہتمام کرنا ہے, تہجد بہت بڑی چیز ہے, لیکن اس کا مطلب یہ نہیں ہے کہ ہم اپنے آپ کو یہ سوچیں کہ بس تہجد پڑھ لی میں نے تو اب میں قرآن بھی پڑھ رہی ہوں, بڑے بڑے کنونشنز میں بھی جا رہی ہوں, لیکچرز بھی اٹینڈ کر رہی ہوں اور یہ بھی کر رہی ہوں اور بس میں سب سے اوپر ہو گئی. نہیں, عاجزی رہنی چاہیے, دوسرے یہ نہ ہو کہ پھر نیچے دکھنے لگے تہجد پڑھنے کے بعد, ہاں یہ کہاں تہجد پڑھتی ہوں, اور میرا ہسبینڈ کہاں, وہ تو بس فرائض ہی مشکل سے ادا کرتا ہے. فرائض ادا کرتے ہیں اور اس کے حلال کما کے آپ کے سامنے لا کے رکھتے ہیں, آپ کے بچوں کا پیٹ پالتے ہیں, آپ کے ساتھ اچھا اخلاق رکھتے ہیں, تو کیا یہ کوئی معنی نہیں رکھتا؟ ہو سکتا ہے وہ اللہ کے سامنے روتے ہوں کہ میرے پاس تو کچھ بھی نہیں ہے, اللہ مجھے معاف کر دینا, وہ عاجز مزاج ہے, اور ہم تہجدے پڑھ کے اپنے آپ کو بہت بڑی چیزیں سمجھتے ہیں, نہیں شروع ہو گئے قرآن کی کلاسیں لے کے پتہ نہیں ہم کیا بن گئے. تو کہیں ایسا نہ ہو کہ ایکٹیویٹی بہت ہماری نظر آ رہی ہے اور دل میں تکبر بھرا ہوا, میں وہ کلاسیں بھی اٹینڈ کرتی ہوں, میں وہاں کلاسوں میں بھی جاتی ہوں, میں ادھر بھی کلاسیں کرتی ہوں, میں بس کلاسیں ہی کرتی رہتی ہوں. تو تکبر نہ آنے پائے. امام غزالی کے بارے میں آتا ہے, ایک دفعہ سفر میں تھے تو جیسے ایک جگہ پڑاؤ ڈالا تو سارے لوگ جو تھے تھکے ہوئے تھے اتنے کہ سب سو گئے, اور یہ اٹھے تہجد کے لیے کھڑے ہو گئے اور اپنے باپ سے کہنے لگے یہ کیسے لوگ تہجد کے لیے بھی نہیں اٹھے. تو باپ نے کہا تم سے اچھے ہیں, اٹھے تو نہیں مگر کسی کی برائی بھی نہیں کی. تو تہجد پڑھنی ہے مگر لوگوں کو امپریس کرنے کے لیے نہیں اور لوگوں کو لک ڈاؤن کرنے کے لیے نہیں. ٹھیک ہے, اور اس لیے نہیں کہ میرا نام یہ ہو جائے میں بڑی تہجد گزار ہوں, بلکہ اس لیے کہ اللہ کے آگے گر پڑوں, اپنے گناہوں کا اعتراف کروں, اپنی کمیوں کو اللہ کے آگے رکھوں. اس لسٹ میں اللہ نے ہمیں دکھا دیا کہ جو اللہ کے آگے جھکنا چاہتا ہے نا, راتوں کو اللہ کے آگے کھڑا ہونا چاہتا ہے, اس کو پہلے انسانوں کے آگے
اپنے آپ کو اپنی عاجزی دکھانی ہوگی، اپنی اکڑ چھوڑنی ہوگی، ٹھیک ہے، وہ پہلا سٹیپ ہے، پھر اللہ کے آگے جھکنا ہے. ایسا نہ ہو کہ راتوں کو تو تہجد پڑھ رہے ہوں اور دن میں زبانیں آگ برساتی ہوں، لوگوں کی زندگیاں حرام کی ہوئی ہوں، اور جو ابھی تک تہجد نہیں پڑھ سکے ان کے لیے یہ ایڈوائس ہے، اگر آپ ابھی تک کوشش کے باوجود اس میں کامیاب نہیں ہوئے تو انشاءاللہ یہ کوشش کریں کہ ابھی، یعنی چلو ایوری ڈے نہ صحیح، جب ویکینڈ ہو، صبح کو پھر آپ کو کوئی جلدی نہیں ہے اٹھنے کی، ہے رات کو الارم لگا کے عشاء کے بعد سو جائیں، ٹھیک ہے، اور الارم کب کا لگائیں؟ فجر سے کچھ پہلے کا، کوئی زیادہ نہیں ٹائم، پوری رات نہیں آپ کو کوئی جاگنے کو کہہ رہا کہ پوری رات آپ قیام کریں، 45 منٹ پہلے کا الارم لگا لیں، ٹھیک ہے، اٹھیں، وضو کریں، اللہ کے آگے کھڑے ہوں، جتنے آپ نفل آسانی سے پڑھ سکتے ہو چاہے دو ہی پڑھیں، اس کے بعد اللہ سے باتیں کریں، استغفار کریں. دیکھیں اگر آپ رات کو لیٹ جاگنے کے عادی ہیں پھر اٹھنا بے حد مشکل ہوگا، اور اٹھ جائیں گے بھی اگر آپ نے ہمت کر بھی لی، یقین کریں جتنی دیر آپ بیٹھے رہیں گے آپ نے باتیں کیا کرنی ہے، آپ کا دماغ سویا ہوگا، کیونکہ دیکھیں دعائیں کرنے کے لیے بھی، اللہ سے بات کرنے کے لیے بھی ذہن تو اٹینٹیو ہونا چاہیے نا. اگر ذہن میں نیند بھری ہوئی ہے اور سر ادھر جھول رہا ہے اور ادھر جھول رہا ہے اور دماغ جاگا ہوا ہی نہیں ہے، تو پھر آپ کیسے بات کریں گے اللہ سے، کیسے فریادیں کریں گے، کوئی ذہن میں آئے گی ہی نہیں چیز، بلیو می، ٹھیک ہے. اچھا اب رات کو جلدی سونے کے لیے کیا ہے؟ آپ کو صبح جلدی اٹھنا، آپ یعنی فجر کے بعد سوئیں نہیں، تب بھی آپ عشاء کے بعد سو سکتے ہیں، ورنہ آپ لیٹ بھی گئے، اگر مثلاً آپ نے 9-10 بجے عشاء کے بعد آپ بستر پر آ گئے، لائٹ بند کر دی، تو آپ کو نیند ہی نہیں آنی، ادھر ادھر الٹتے پلٹتے رہیں گے، ٹھیک ہے. تو اس کے لیے پہلے آپ صبح جب آپ فجر پڑھ کے اپنا کوئی کام شروع کر دیتے ہیں پھر آپ لیٹے نہیں، رات کو پھر جلدی سوئیں، آپ دیکھیے گا تہجد کے لیے اٹھنا بے حد آسان ہو جائے گا، کیونکہ آپ کی نیند، آپ بالکل فریش ہوں گے، ٹھیک ہے. اور اگر ہمارے ویکینڈز اس طرح گزر رہے ہیں کہ لیٹ ڈنرز ہیں، لیٹ لیٹ دعوتیں لوگوں نے رکھی ہوئی ہیں، آدھی آدھی رات تک ہم گھر پہنچتے ہیں، تو پھر تہجد تو کیا، پھر فجر بھی چلی جائے گی. یہ ہمیں نا یہ سب کو تھوڑے اپنے لائف سٹائل بدلنے ہوں گے، اگر ہم نے یہ کام کرنے ہیں، جو دعوتیں کرنے والے ہیں خدا کے لیے وہ بھی تھوڑا سا سوچا کریں. ضروری نہیں ہے کہ آپ نے مغرب کے بعد ہی کھانا کھانا یا عشاء کے بعد ہی کھانا کھانا، ایک ٹائم اپنا رکھیں کہ آپ وہ ٹائم دعوت کا رکھیں کہ دوسرا بندہ ٹائم پہ گھر پہنچے، ایک ڈیسنٹ ٹائم پہ گھر پہنچ کے، اگر لیٹ بھی عشاء ہوتی ہے تو وہ اپنے گھر جا کے عشاء پڑھ کے اور سو سکے. یہ نہ ہو کہ عشاء بھی آپ کے گھر ہی ہو گئی، اگر عشاء رات کے 10 بجے ہو رہی ہے تو اس کے بعد پھر عشاء ہو رہی ہے، پھر اس کے بعد پھر وہ گھر سے آپ کے نکلے ہیں، کب اپنے گھر پہنچیں گے، تب تک تو مڈ نائٹ ہو جائے گی. تو اگر ہم نے ان آیات کو واقعی پریکٹیکلی لینا ہے نا، تو پریکٹیکل ٹپس ہمیں اپنی زندگی میں یہ چیزیں شامل کرنی ہوں گی. صرف اگر میں یہ پڑھا کے چلی جاؤں وہ جی تہجد پڑھتے ہیں، نہ میں نے پڑھنی نہ آپ نے پڑھنی، تو ہمیں اسے کیا بھائی، نہ ہم سے پڑھی جاتی ہے، کیوں نہیں پڑھی جاتی؟ ہم ریزن دیکھیں نا، فائنڈ دا ریزن، کیا چیز ہے جس کی وجہ سے نیند بہت آتی ہے، نیند کیوں آتی ہے اس وقت بہت زیادہ، اس وجہ سے کہ میں رات کو لیٹ سوئی ہوتی، تو اس کو فکس کریں، رات کو لیٹ کیوں سوتی ہوں اس کا ریزن ڈیفائن کریں، کیا چیز ہے کہ جس میں اتنا زیادہ میں لگی رہتی ہوں. کوئی یہ تھوڑی ہوتا ہے کہ میں عشاء گھنٹے گھنٹے پڑھتی رہتی ہوں، ظاہر اور کام ہوتے ہیں، نہیں جی وہ کرتی ہوں، وہ بچوں کو لٹاتے لٹاتے یہ کرتے کرتے، تو بھائی پہلے سے کام شروع کریں، پھر پہلے سے اپنے آپ کو آرگنائز کریں. میں نے آپ کو بتایا نا عشاء تہجد وہی پڑھ سکتا ہے جس کی لائف میں ڈسپلن ہو. اگر لائف میں ڈسپلن نہیں ہے نا، اور راتوں کو دن بنایا ہوا اور دنوں کو رات بنایا ہوا، تو پھر کیا تہجدیں ہوں گی؟ اور اسی وجہ سے اکثر لوگ نہیں پڑھ سکتے. ہم ایک دوسرے کی ہیلپ کریں، اپنے گھروں کے سسٹمز ایسے بنائیں، खाने का टाइम ऐसा रखे, ऐसी अपने आप को ऑर्गेनाइज करें कि मेरा ईशा के बाद, खास तौर पे गर्मियों में, चूंकि ईशा तो बहुत लेट होती है, मेरे लिए तो बहुत लेट होती है, शायद लोगों के लिए इस वो भी टाइम इतना लेट का ना हो, लेकिन सर्दियों में बहुत जल्दी हो जाती है, उसके बाद फिर भी थोड़ा कुछ टाइम आप काम कर सकते हैं, लेकिन गर्मियों में तो लेट होती है, तो आप अपनी कोशिश करें ईशा पढ़ के सो जाए। आप देखिएगा या आजमा के देखिएगा कि आपके लिए इंशाल्लाह तहज्जुद के लिए उठना बिल्कुल मुश्किल नहीं रहेगा, ठीक है। इसी तरह वो लोग जो कि ईशा जमात के साथ पढ़ते हैं और उसके बाद फजर भी जमात के साथ पढ़ते हैं, उनके बारे में आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिस शख्स ने जमात के साथ ईशा की नमाज पढ़ी तो ये आधी रात के कयाम के बराबर है, और जिस शख्स ने सुबह की नमाज जमात के साथ पढ़ी तो वो पूरी रात के कयाम की तरह, यानी इस तरह भी सही मुस्लिम की रिवायत है, अजर मिल जाता है, मगर जाहिर है वो टाइम जिस टाइम पे आप अल्लाह के साथ वन टू वन बात कर सकते हैं वो टाइम तो नहीं मिलेगा, अजर मिल जाएगा अलबत्ता, ठीक है। अच्छा, अब इनकी जो अब रातों को भी उठ रहे हैं, क्या कर रहे हैं और इनके मामलात भी ऐसे, इसके बावजूद अगली इनकी क्वालिटी है एक दुआ, सुभान अल्लाह, क्या दुआ भी कोई क्वालिटी हो सकती है? एक्चुअली जो हमारी दुआएं हैं ना वो हमारे अंदर को जाहिर करती है, हमारे अंदर क्या है, ठीक है, हमारी दुआ से पता चलता है कि कौन सी चीज है जो हमारे लिए बहुत ज्यादा इंपॉर्टेंट है, समझ आई बात। इनकी दुआ अल्लाह को इतनी पसंद क्यों है? इसलिए कि इनके अंदर कोई चीज है जिसकी वजह से इनके मुंह से ये दुआएं निकलती हैं, ऐसे ही थोड़ी दुआ निकल जाती है। अब उनकी दुआ क्या है देखिए, इससे उनकी पर्सनालिटी का आपको पता चलेगा और पता चलेगा इनके अंदर क्या चीज है। देखिए, वल्लदीना, और वो लोग यकूलूना कहते हैं, रब्बना ए हमारे रब, इसरिफ अन्ना, फेर दे हमसे अज़ाब जहन्नम, जहन्नम के अज़ाब, यानी तहज्जुद पढ़ के भी आजी होने के बावजूद लोगों के साथ बेहतरीन मामला है, जाहिलों के साथ भी सलामती की बात करते हैं, उलझते नहीं है, फोहश गोई नहीं करते, खुद को बचा बचा के रखते हैं, बदकलामियां नहीं करते, अपने सेल्फ कंट्रोल है इनका, इसके बावजूद इनका ये हाल है कि जहन्नम से इतना डरते हैं कि दुआएं मांगते हैं, ए हमारे रब तो हमसे फेर दे जहन्नम का अजाब। उनके अंदर ये तकब्बुर नहीं आया, तहज्जुद तो हमने पढ़ लिया और हम इतनी नेक है, अब भला जहन्नम का क्या बात है, हमने जन्नत में ही जाना है ना, अब तो भाई अल्लाह की रहमत से मायूस नहीं होना चाहिए, ठीक है अल्लाह की रहमत से नहीं मायूस होना, मगर स्टिल जहन्नुम का खौफ हर एक के अंदर होना चाहिए। इन इतने प्यारे लोगों में भी जहन्नुम का खौफ है कि अल्लाह, इन ऐसे लग रहा है, उनका अंदाजे कलाम देखे, ऐसे लग रहा है जैसे, देखिए आगे आगे बात को सुने, इन अजाब है क्या ना गरामा, ला इसका अजाब तो लाजिम होने वाला है, ला इसका तो अजाब वो है जो कभी खत्म ही नहीं होगा, ऐसे लगता है जैसे कोई जहन्नुम इनकी तरफ ही बढ़ रही है, जैसे एक बहुत खौफनाक बला है जो मुंह खोले हुए है, जो आ रही है, जो तैयार है हड़प करने के लिए इंसानों को, और ये उसकी रीच में है, तो अब खौफ से कांप के दुआएं कर रहे हैं, अल्लाह हमसे अजाब को फेर दे, अल्लाह जैसे कि अजाब बढ़ रहा है ना इनकी तरफ, अल्लाह फेर दे इसको, अल्लाह हमें बचा ले, सुभान अल्लाह। ये इनको ये नहीं है कि हम इबादत तो इतनी करते हैं तो फिर क्या प्रॉब्लम क्या है, ये नहीं है, अल्लाह नहीं, अल्लाह उसका अजाब तो बहुत ज्यादा चिमट जाने वाला है, वो खत्म नहीं होगा, इन्ना साथ मुस्तकर्रमा मुकामा, ये अल्लाह वो बड़ा बुरा है, अल्लाह थोड़ी देर के लिए भी उसमें रहना और परमानेंट भी उसमें रहना, मुस्तकर परमानेंट वहां पे रहना तो सवाल ही क्या, उसमें तो थोड़ी देर के लिए भी रहना पॉसिबल नहीं है, कयाम भी करना इसके लिए, अल्लाह हमें जरा देर के लिए भी उसमें ना डालना, यानी ये उनका हाल है। तो इससे क्या पता चलता है उनकी सबसे बड़ी फिक्र क्या है, जहन्नुम से पनाह मिल जाए, और वाकई इंसान की सबसे बड़ी कामयाबी है, फमन जुहज़िहा अनिन्नारी व उदखिलल जन्नत फकद फाज, سبحان اللہ, جو آگ سے بچا لیا گیا اور جنت میں داخل کر دیا گیا وہ ہے کامیاب. ہم سب کی سب سے بڑی کامیابی یہ ہے کہ ہم جہنم سے بچ کے جنت میں داخل ہو جائیں, سب سے بڑی ہماری یہ کامیابی ہے. یہ کامیابیاں جو یہاں پہ ملتی ہیں یہ بہت چھوٹی ہیں, بہت انسگنیفیکینٹ ہیں. یہ کیا کامیابی ہوئی جس کے بعد پھر کوئی ناکامی آ جائے گی, یہ کیا خوشی ہوئی جس کے بعد پھر کوئی غم رکھا ہوا, یہ کیا آرام ہوا جس کے بعد پھر کوئی بے آرامی ہے, کوئی تکلیف رکھی ہوتی ہے. ہاں یہ کیا صحت ہے جس کے بعد پھر کوئی بیماری آ جاتی ہے. یہ تو اتنی شارٹ لیوڈ ہیں یہاں کی جو چیزیں ہیں, اور کامیابیاں جن کو ہم کہتے ہیں یا خوشیاں جن کو ہم کہتے ہیں تو بہت چھوٹی ہیں. اصل جو کامیابی ہے وہ یہ ہے کہ بس اللہ جہنم سے بچا لینا, اور ہم ٹیمپرریلی بھی اس میں نہیں رہنا چاہتے, ہم تھوڑی دیر کے لیے بھی نہیں رہنا چاہتے. اللہ اس کا مطلب ان کی بات ان سے ڈفرینٹ ہے نا, جو لوگ کہتے ہیں ہاں ہم تو مسلمان ہیں پھر کیا ہو گیا اگر تھوڑے دن جہنم میں رہ بھی گئے تو دیکھو ایک دن تو ہمیں نکال لیا جائے گا نا, کہتے ہیں نا, آپ نے سنا ہے لوگوں کو ایسے کہتے ہیں. نہیں جی, تو مطلب آخر تو ہم کلمہ گو ہیں, آپ صلی اللہ علیہ وسلم کی امت ہی ہیں, تو آخر تو ہم ایک دن نکل آئیں گے نا. یعنی ان کے لیے یہ قبول ہے کہ جہنم میں جانا, ان کے لیے کوئی ناٹ اے بگ ڈیل. وہ ان کو ایسے شاید لگتا ہے کہ تھوڑے دن وہاں پہ رہیں گے تو وہ مطلب تھوڑے دن کا ہی ٹھہرنا ہے نا, ایسی کیا بات ہو گئی. تو تھوڑے دن برداشت کرنے میں, جیسے کہ ہم ابھی کہیں باہر گئے کوئی بڑی تکلیف ہوئی, بڑی گرمی لگی تو ہم نے ایک دو گھنٹے برداشت کر لیا, بازار میں گئے بڑی گرمی تھی برداشت کر لیا, اس کے بعد ہم گھر میں اے سی میں آ گئے, تو ان کو شاید ایسے لگتا ہے تھوڑی دیر کے لیے پین فل جگہ تو ہے, تھوڑی گرمی ہوگی نا, تھوڑی بے آرامی ہوگی, اس کے بعد کیا ہے, اس کے بعد تو کوئی تکلیف تھوڑی ہے, اس کے بعد تو جنت ہی جنت ہے. حالانکہ جس کو شعور ہونا ان سے پتا چلتا ہے, ان کو علم ہے, ان کو شعور ہے کہ جہنم جگہ کیا ہے. بے علم لوگ نہیں ہیں یہ. ہاں جو بے علم لوگ ہیں نا وہ ایسی باتیں کرتے ہیں کہ ہاں تو کیا ہو گیا, جہاں سارے رہیں گے وہاں پہ ہم بھی تھوڑے دن رہ لیں گے. اس سے پتا چلتا ہے کہ یہ جانتے ہیں جہنم چیز کیا ہے, اور ان کی روح کانپ رہی ہے یہ سوچ کے کہ ایک لمحہ بھی اللہ مقام اللہ ذرا دیر کی قیامگاہ بھی ہم سے یہ برداشت نہیں ہوگی. اللہ اکبر, سوچے ان کی یہ بات اللہ کو کتنی پیاری لگتی ہے کہ اللہ نے ان کو عباد الرحمان بنا لیا, کہ وہ یہ کہتے ہیں مجھ سے جہنم سے پناہ مانگ رہے ہیں. اللہ ہم جہنم کو دیکھنا بھی نہیں چاہتے, اللہ ہم سے برداشت نہیں ہو سکتی, وہ بڑی سخت جگہ ہے, وہ بڑی بری جگہ ہے, وہ تو تفریح کی جگہ تھوڑی ہے کہ تھوڑی دیر کے لیے. نہیں, ہم نے کیا دنیا کی مصیبتوں کی طرح سمجھا ہوا ہے کہ تھوڑے دن کے لیے ہو گئی تو کوئی بات نہیں. تو وہ عباد الرحمان نہیں ہے جو کہتے ہیں ٹھیک ہے جہنم میں چلے جائیں تھوڑے دن کے لیے تو آخر نکل آئیں گے, وہ نہیں ہے عباد الرحمان. سمجھ آئی؟ عباد الرحمان وہ ہیں جو ایک لمحے کے لیے بھی جہنم میں نہیں جانا چاہتے. اللہ پرماننٹ کیا رہنا, اللہ ذرا دیر کے لیے بھی نہیں ہم رہ سکتے. اور جہنم کی کتنی ساری باتیں ہم قرآن میں پڑھ چکے ہیں. ابھی ریسنٹلی ہم نے سورہ انبیاء میں وہ آیت پڑھی ہے جس میں جو کم ترین, یعنی ایک سزا ہے اس کا ذکر ہے, کم ترین. یاد ہے ہم نے وہ پڑھی تھی کہ جہنمی ابھی جہنم میں گیا بھی نہیں ہے, ابھی ڈالا نہیں گیا, ابھی اس کا ایک جھونکا اس کو لگا ہے, جیسے ایک تھپیڑا اس کو لگا ہے, اور وہ بھی صرف ٹچ کیا ہے, مس کیا ہے, چھوا ہے, بس ذرا سا ذرا سا, اور وہ بھی نفخہ ہوتا ہے ٹھنڈی ہوا کا. وہاں پہ ٹھنڈی ہوا کے جھونکے کی بات آئی ہے, ابھی لو کی جو گرم جو جہنم کی بات ہے وہ تو آئی ہی نہیں ہے. اتنی سی ہوا نفحہ وہ ابھی چھوا ہے. جیسے آپ دیکھتے ہیں ونڈو کے اندر, بعض دفعہ ہماری ونڈوز ایسی ہوتی ہیں اس میں ذرا سی سپیس ہوتی ہے تو اس کے آگے آپ ہاتھ رکھے تو ہلکی ہلکی سی ہوا آپ کو آتی لگتی ہے, ایسے ہوتا ہے. تو سمجھ لیں اتنی سی بس, اور وہ بھی ٹچ کی ہے, بس یہ نہیں کہ چلتی جا رہی ہے ہوا چلتی جا رہی ہے, نہیں ابھی صرف ٹچ کی ہے, مگر یہ جہنم کی ہے, یہ کوئی دنیا کی ٹھنڈی ہوا یا دنیا کی لو نہیں ہے. اب جب اس کو اتنی سی ٹچ کرے گی تو وہ کہے گا اللہ میں ہی ظالموں میں سے تھا، اللہ ہائے یہ، یا ویلنا کہے گا، ہائے ویل، ہائے ویل. اس کا ایک ترجمہ یہ بھی ہے کہ ویل وہ پکارے گا، ویل تو جہنم کی وہ وادی ہے جسے جہنم بھی پناہ مانگتی ہے، اتنی خوفناک وہ وادی ہے جہنم کی. وہ ہے جہنم میں لیکن جہنم کا باقی حصہ اسے پناہ مانگتا ہے کہ اللہ ہمیں مجھے اس میں نہ ڈال دیں. وہ کہیں گے ہائے ویل، ہائے ویل، یا ویلنا انا کنا ظالمین، یعنی وہ یہ سوچیں گے کہ ہم ویل میں پہنچ گئے ہیں، اتنا سا صرف ابھی ٹچ ہوا ہے. سوچیں ابھی تو ویل کا کیا، جہنم کا بھی دور دور تک نام و نشان بھی نہیں ہے، ابھی تو اس کے اندر ڈالے بھی نہیں گئے، ابھی تو بہت دور ہیں اس سے، اور یہ کہہ رہا ہے ہائے ویل، مجھے تو لگتا میں ویل میں ہی ہوں. اللہ اکبر، جس کو یہ بات سمجھ آئے نا وہ ہنس کے یہ نہیں کہہ سکتا بھائی تو کوئی بات نہیں، تھوڑے دن نہیں ہے. میں سورج کے بارے میں پڑھ رہی تھی کہ وہاں کا جو ٹیمپریچر ہے وہ 9940 ڈگریز فیرن ہائٹ ہے، ٹھیک ہے. اور ایک آدمی کو اگر اسپیس سوٹ پہنا دیا جائے نا، جس میں جس جو بہت زیادہ ہیٹ کو بھی برداشت کر سکتا ہے، اور سورج کی طرف اس کو بھیجا جائے، تو وہ 3 ملین مائلز پہلے ہی مر جائے گا. 3 ملین مائلز پہلے، اتنی دور سے. ابھی قریب نہیں گیا، سورج کے اندر جانے کی تو بات چھوڑیں، قریب بھی نہیں جا سکتے. 3 ملین مائلز پہ ہوگا تبھی وہ جل کے ختم ہو جائے گا، ٹھیک ہے. اب آپ سوچیں یہ سورج کا حال ہے، اور جہنم کو اللہ تعالیٰ نے فرمایا تو میرا عذاب ہے، میں جس کو عذاب دینا چاہوں گا تیرے اندر ڈالوں گا، وہ کیسی ہوگی جسے دنیا کی آگ پناہ مانگتی ہے. اور اس کا ایک جھونکا، ایک جھونکا بریز اس کی، ایک بس ٹچ کی ہے ایک سیکنڈ کے لیے، اور کیا حال ہو گیا. کہہ رہا ہے ہائے ویل، ہائے ویل، یہ تو ویل ہے. استغفر اللہ. انسان بلکہ دعا کرے اللہم اجرنا من النار، اللہ جب دنیا کی بھی گرمی آئے نا، دنیا کی گرمی یہ تو جہنم کا ایک سانس ہے، جو دنیا کی انتہائی گرمی ہوتی ہے نا، یہ جہنم کی ایک سانس ہے جو وہ باہر لیتی ہے. اس کی سانس ہی سوچے کہ کیسی ہے، اور خود کیسی ہوگی. یہ لوگ پناہیں مانگتے ہیں، سوچیں عام لوگوں کی رات کی ایکٹیویٹیز کیا ہے اور ان کی رات کی ایکٹیویٹی کیا ہے، ان کا ٹائم کس میں گزر رہا ہے. اللہ ہمیں جہنم سے پناہ دے دینا. وہ یہ نہیں کہتے آج مرضی ہے، جو مرضی کر لو کل دیکھی جائے گی. اللہ اکبر، ان کا تو رونا ہی کچھ اور ہے. اللہ بچا لینا، اللہ بچا لینا. اِنَّا حَسَاتْ مُسْتَقَرًا وَمُقَامًا، اللہ تھوڑی دیر کے لیے نہیں ڈالنا، اللہ زیادہ دیر کے لیے بھی نہ بھیجنا، اللہ کسی صورت میں بھی نہ اس میں ڈالنا. دیکھ لیں پتہ چل رہا ہے نا، وہ جو ان کا اندر ہے وہ ان کی دعا میں ڈھل گیا، ان کے دل کی حال کی ترجمانی کر رہا ہے. یہ وہ اپنی نمازوں میں بھی کہہ رہے ہیں، وہ یہ اپنی دعاؤں میں بھی کہہ رہے ہیں، اتنے یہ خوفزدہ ہیں. کہیں کسی وجہ سے ایسا نہ ہو کہ ہمیں اس میں جانا پڑ جائے. غرام، دائمی عذاب، ہلاکت. اللہ یہ چمٹ جانے والا ہے، اللہ مجھے اس سے پھیر دے، اس کو مجھ سے پھیر دے. آپ دیکھ لیں کہ ایک روایت میں آتا ہے کہ اللہ کا ایک بندہ جہنم میں 1000 برس تک یہ ندا دیتا رہے گا، یا منان، یا منان. پھر اللہ تعالیٰ فرمائیں گے جبرائیل علیہ السلام سے کہ جاؤ میرے اس بندے کو لے کر آؤ. جبرائیل علیہ السلام جائیں گے تو اہل جہنم کو اوندے منہ آہو بکا کرتے ہوئے پائیں گے. اوندے منہ آہو بکا کرتے ہوئے پائیں گے کہ اتنی آہو بکا ہوگی، اتنا رونا دھونا ہوگا وہاں پہ مچا. تو جا کر اللہ تعالیٰ کو خبر دیں گے, اللہ تعالیٰ فرمائے گا جاؤ فلاں فلاں جگہ یہ شخص ہے, جاؤ اس کو لے کر آؤ. یہ بحکم الہی جائیں گے اور اسے لا کر اللہ کے سامنے کھڑا کر دیں گے. اللہ تعالیٰ اس سے فرمائے گا کہ تو کیسی جگہ پہ ہے, یہ جواب دے گا اللہ ٹھہرنے کی بہت بری جگہ ہے اور سونے بیٹھنے کی بدترین جگہ ہے, یعنی ٹھہرنا ایک لمحے کے لیے بھی نہیں انسان ٹھہر سکتا. اللہ فرمائے گا اچھا اب اسے اس کی جگہ واپس لے جاؤ. تو وہ گڑ گڑائے گا, عرض کرے گا یا ارحم الراحمین, جبکہ تو نے مجھے اب اس سے نکال ہی لیا ہے, تو تیری ذات ایسی نہیں ہے کہ پھر مجھے اس میں داخل کر دے, مجھے تو تجھ سے رحم کی امید ہے, اے اللہ بس اب مجھ پہ کرم فرما دے. جب تو نے مجھے جہنم سے نکالا تو میں خوش ہو گیا تھا کہ اب تو اس میں ڈالے گا نہیں دوبارہ. تو تب اللہ تعالیٰ رحمان الرحیم کو رحم آئے گا اور اللہ تعالیٰ فرمائے گا اچھا میرے بندے کو چھوڑ دو. اللہ اکبر. یہ تب ہے جب آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جہنمی 1000 سال تک جہنم میں چلاتا رہے گا یا حنان یا منان یا حنان یا منان. دیکھیں 1000 سال تک کوئی کام ہے؟ 1000 سال, 1 سینچری ہے 100 سال, اور یہ تو دنیا کے ہیں, پتہ نہیں آخرت کے 1000 سال کتنے ہوتے ہیں. تب جا کے اللہ تعالیٰ اس پہ توجہ فرمائیں گے. تو کسی کے اندر طاقت ہے اتنی دیر رہنے کی؟ حضرت مالک بن حارث کا بیان ہے کہ جب دوزخی کو دوزخ میں پھینک دیا جائے گا تو اللہ ہی جانتا ہے کتنی مدت تک وہ نیچے نیچے چلتا چلا جائے گا, یعنی گرتا جائے گا گرتا جائے گا گرتا جائے گا. اس کے بعد جہنم کے ایک دروازے پر اس کو روک دیا جائے گا اور کہا جائے گا تم بہت پیاسے ہو رہے ہو, لو ایک جام تو نوش کر لو. یہ کہہ کر انہیں کالے ناگ اور زہریلے بچھوؤں کے زہر کا ایک پیالہ پلایا جائے گا, جس کے پیتے ہی ان کی کھالیں الگ جھڑ جائیں گی, بال الگ ہو جائیں گے, رگیں الگ جا پڑیں گی, ہڈیاں جدا جدا ہو جائیں گی. حضرت عبید بن عمیر رحمت اللہ علیہ فرماتے ہیں جہنم میں گڑھے ہیں, جہنم میں کنویں ہیں, جہنم میں سانپ ہے جیسے اونٹ ہوتے ہیں, اور بچھو ہیں جیسے خچر ہوتے ہیں. جب کسی جہنمی کو جہنم میں ڈالا جاتا ہے تو وہاں سے وہ نکل کے آ جاتے ہیں اور ان اس آدمی کو لپٹ جاتے ہیں, ہونٹوں پہ, سر پہ, جسم پہ اور جسم کے حصوں پہ ڈنگ مارتے ہیں, جس سے سارے جسم میں زہر پھیل جاتا ہے اور جلنے لگتا ہے جسم, سارے سر کی کھال جھلس کی گر پڑتی ہے. یعنی یہ کوئی معمولی بات تھوڑی ہے. اور پھر غرام ہے یہ آنے کے بعد ہٹتا نہیں ہے, دور ہونے کا نام نہیں لیتا یہ. اللہ اکبر. پھر بھی کوئی انسان اس سے بے خوف ہو جائے, جب تک اللہ کی رحمت وہاں پہ نہ ہو جائے کہ انسان کو اللہ تعالیٰ جنت میں داخل کر دے, تب تک کوئی ڈیفینیٹلی کسی کے پاس سٹیمپ پیپر پہ نہیں لکھا ہوا کہ اللہ نے بس مجھے معاف کر دیا, جہنم سے آزاد کر دیا اور میں بس جنتی ہوں, سوائے جن کو بشارتیں مل گئی. اس کے علاوہ کون کہہ سکتا ہے؟ کون یہ کہہ سکتا ہے کہ ہاں جی میں تو بالکل صحیح اور میرے تو کافی کام اب ہو چکے ہیں, لسٹ بڑی لمبی ہے میری نیکیوں کی, کیا کیا گنواؤں, اب میں تو بے فکر ہو گئی ہوں. یہ کوئی نہیں کہہ سکتا. بے فکری کیسے ہو سکتی ہے اس دنیا میں؟ آرام سے کیسے ہم بیٹھ سکتے ہیں؟ تو یہ دعا یاد کر لینی ہے, اللہ بس پھیر دے, اللہ بس پھیر دے. اور یہ دعا دل سے ہونی چاہیے, یعنی کہ بس ہم نے کاپی کرنی ہے, ان کی دعا یاد کر لو کیونکہ عباد الرحمان یہ کرتے تھے, میں بھی کر رہی ہوں. کیا واقعی یہ میری تڑپ ہے؟ میری بھی اندر ایسے ہوتا ہے کہ اللہ بچا لینا اس سے, میرے پاس تو کوئی عمل نہیں ہے ایسے کہ تجھے دکھاؤں. پھر اس کے بعد والذین, اور وہ لوگ, اذا انفقوا, جب وہ خرچ کرتے ہیں, لم یسرفوا, نہیں اسراف کرتے, ولم یقتروا, اور نہیں وہ بخل کرتے, وکان بین ذلک قواما, اور ہوتے ہیں ان کے درمیان معتدل. اچھا یہ بتائیں ہم میں سے کتنے لوگ سوچتے ہیں کہ یہ بھی کوئی ایک نیکی ہے یا یہ بھی کوئی ایک عبادت ہے یا یہ بھی کوئی ایک اللہ کا حکم ہے کہ میں نے کیسے سپینڈ کرنا, اس میں بھی مجھے اللہ کے حکم کے مطابق سپینڈ کرنا. इस स्पेंडिंग को तो हमने कभी भी नहीं समझा कि ये भी कोई ऐसी चीज है कि जो इबादत है या कोई नेकी है या कोई ऐसी बात है जिसके मुताबिक हमें चलना होगा, कोई अल्लाह का हुक्म है। हम तो स्पेंडिंग को समझते हैं ये मेरा अपनी मर्जी है, मैं जैसे मर्जी स्पेंड करूंगा, क्योंकि मैंने कमाई जो की है, मैं वर्क हार्ड करती हूँ, दिन रात कमाती हूँ, इसीलिए कि मैं अपनी मर्जी से खर्च करूं, मैं जा मर कौन मुझे बताएगा। लेकिन आपको पता है एक बात कि मोमिन जो है खर्च करने के मामले में आजाद नहीं है, उसको खुली छुट्टी नहीं मिली हुई। कैन यू इमेजिन कि इबादुर रहमान की ये भी एक सिफत है कि वो स्पेंडिंग कैसे करते हैं जिस पे हमारी कभी कोई तवज्जो ही नहीं होती। क्या बाजार जाते हुए आप सोचते हैं अल्लाह का क्या हुक्म है तो मैं उस तरह से स्पेंड करूं? कभी सोचा, कभी जेहन में ये बात भी आई कि मुझे खुली छुट्टी नहीं मिली हुई कि मैं अपनी दौलत को जिधर मर्जी उड़ाती फिरूं या जैसे मर्जी खर्च करूं? मेरी मर्जी नहीं, मेरी मर्जी नहीं चल सकती, क्योंकि आपको तो अल्लाह ने बताया आपने कैसे खर्च करना। वो इसराफ नहीं करते और वो बुखल भी नहीं करते। क्या मतलब हुआ इसराफ का? हर वो काम जिसमें इंसान हद से ज्यादा बढ़ जाए ना, उसको इसराफ कहते हैं। ओवर स्पेंडिंग को भी इसराफ कहते हैं। हमने पहले पढ़ा सूरह नाम में वला तुसरिफू इन्नहु ला युहिब्बुल मुसरिफीन। तुम इसराफ ना करो, अल्लाह को इसराफ करने वाले नहीं पसंद है। लो भाई, पहले भी हमें पता चल गया था कि अल्लाह ताला मोहब्बत नहीं करता इसराफ करने वाला, फिर भी हमारी क्या स्पेंडिंग में कोई फर्क आया? और बुखल, खर्च में कमी करना, ये दोनों चीजें ही नापसंदीदा। आप देखें, इंसान कम ही इंसान ऐसे होते हैं कि जो इनके दरमियान में चल पाते हैं। या तो हम इसराफ की उसमें चले जाते हैं, जी हमारा दिल बहुत बड़ा है, हम तो उड़ाते हैं पैसा, या तो हम उसमें चले जाते हैं, या बुखल कि यानी इतनी बखील कि चीपनेस की हद तक चीप हो जाते हैं। जरा जरा सी चीज के ऊपर वो देख रहे हैं कि ये क्यों हो गया और वो क्यों ले लिया और ऐसे क्यों कर दिया। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अपनी गुजरान में मियाना रवि इख्तियार करो, इंसान की समझदारी की अलामत है। तुम्हारे नफ्स का भी तुम पे हक है, तुम्हारे मेहमान का भी तुम पे हक है, तुम्हारे जौज का भी तुम पे हक है, इवन सारा ही फरमाया सारा ही सबीलिल्लाह ना दे दो, उनका भी हक है। क्या तो एक तो ये है कि इंसान अल्लाह के रास्ते में भी ना खर्च करे, ये बुखल है। एक ये भी बुखल है कि इंसान अपने ऊपर भी नहीं खर्च करता, अपनी फैमिली पे भी नहीं खर्च करता, अल्लाह के रास्ते में भी नहीं खर्च करता, ये भी बुखल है। ठीक है, तो एक बुखल कौन सा है? इंसान अपने ऊपर तो खर्च करता है लेकिन अल्लाह के रास्ते में नहीं करता। दूसरा बुखल कौन सा है? कि इंसान अपने ऊपर भी ना खर्च करे, दोनों ही बुखल है। इसराफ क्या है? इसराफ ये भी है कि इंसान अपनी जात पे इतना स्पेंड करे, इतना स्पेंड करें कि जो फजूल खर्ची में आ गया और अल्लाह के रास्ते में स्पेंड करते हुए हाथ तंग हो जाए। दूसरा ये भी है कि मतलब अल्लाह के रास्ते में स्पेंड करता है या नहीं, मगर बस फजूल उड़ाता है, ये भी इसराफ ही है। इब्ने जुरैज फरमाते हैं कि अगर एक दिरम भी अल्लाह की नाफरमानी में खर्च हो रहा है तो ये इसराफ है, एक दिरम भी। आप ये नहीं कह सकते, अक्सर हम ये सोचते हैं ना, हमने इतना डोनेशन दे दिया, इतना सदका कर दिया, अब मैं जितना मर्जी स्पेंड करूं कपड़ों पे, शादियों पे, इस चीज पे, तो उससे कोई फर्क नहीं पड़ेगा, क्योंकि हमने सदका भी तो इतना किया है ना। जो आपने सदका किया है तो ठीक है, लेकिन उसके बावजूद आपको ये आजादी नहीं मिल जाती कि आप उड़ाना शुरू कर दें। इसराफ और बुखल के दरमियान का रास्ता इख्तियार करो, वो है पसंदीदा। और उसके लिए हमें क्या करना होगा? बजट बनाना होगा कि अब मेरे पैसे इतने मैं इस चीज पे खर्च करूं, इतने अल्लाह के रास्ते में जाएं, इतने इस चीज में जाएं, इतने इसमें। वरना तो देखिए ना, हजारों ख्वाहिशें ऐसी कि हर ख्वाहिश पे दम निकले। आप बाजार चले जाएं, बस अगर आपने देखना इसराफ क्या होता है, बस बाजार चले जाएं, दिल करेगा ये भी ले लें, ये भी ले लें, ये भी ले लें। उस वक्त अपने आप को पूछें, क्या इसके बगैर मेरा पहले गुजारा हो रहा था? हो ही रहा है ना आज तक। तो अगर ना भी ये लिया तो क्या हो जाएगा? अच्छा, चाहिए नहीं, जरूरत नहीं है, बस अच्छा अच्छा लग गया, या फिर सेल पे लगा हुआ, चलो ले लेती हूं। देखिए, इंसान अल्लाह के रास्ते में तभी स्पेंड कर सकता है जब नंबर वन ये कि उसको इल्म हो कि मेरे माल में दूसरों के भी हकूक है, اور نمبر ٹو یہ کہ وہ اپنی خواہشات کہیں بس کرے گا تو پھر ہی کسی اور کا حق بھی دے گا نا. اب اپنی ہی اس کی خواہشات ایسے ساری لگتی ہیں کہ یہ تو میری ضرورت ہے, یہ بھی میری ضرورت ہے, یہ بھی ضرورت ہے, پھر کیسے اللہ کے راستے میں اسپینڈ کرے گا. اگر مڑ مڑ کے اپنی ہی ڈیزائرز پوری کر رہا ہے, اپنا ہی کپڑا ختم نہیں ہوتا, زیور ختم نہیں ہوتا, پرس اور شوز ختم نہیں ہوتے, نیا سے نیا جو ماڈل کا یعنی اس کا فون ہے وہ نئے سے نئے لیتے جانا, مجھے بتائیں پھر کہاں سے. اگر شاپنگ نہیں, شاپنگ کر کے کچھ بچ بھی گیا اگر تو ویکیشن پہ چلے گا, ویکیشن سے کچھ بچ گیا تو اور کوئی نئی گاڑی ماڈل کی لے لی, کئی نیا گھر لینے کے فرنیچر لینے کے اس کے اندر پڑ گئے, چلو اب اس سے بھی کچھ بچ گیا. خواہشات کا تو کوئی اینڈ نہیں ہے, یقین کریں کوئی اینڈ نہیں ہے. پھر انسان کسی اور چکر میں پھنس جاتا ہے. قارون کا خزانہ بھی ہونا تو بھی انسان کی خواہشات اتنی ہیں تو خواہشیں ختم ہونے کا نام نہیں لیتی, پر ان کا خزانہ ختم ہو جائے گا. اور اسراف یہ بھی ہے کہ صرف خریدنا, بہت زیادہ خریدنا اسراف نہیں ہوتا, اسراف یہ بھی ہے کہ انسان انتہائی مہنگا لینا شروع کر دے, لوگوں کو پتہ تو چلے نا کہ میں کیا چیز ہوں. ہم شادی ایسی کریں لوگوں کو پتہ چلے کہ شادی ہوئی کس کی ہے. کسی نے بتایا ایک نے ایسی شادی کی کہ وہ امپورٹ کیا کھانا پاکستان سے. یہ آپ کھانا یہاں پہ بھی کھا سکتے تھے, وہاں سے منگوا کے یہاں پہ کھانا کھلایا. یہاں آپ ایسی جگہوں پہ جا کے چائے کا کپ پیتے جہاں پہ چائے کا ایک کپ 1000 روپے کا ہے, اتنی ایکسٹراویگنٹ وہ ہو جانا. ہم کہتے ہیں کیوں نہ کروں, میرا پیسہ ہے, میرے میاں کا پیسہ ہے, میں خرچ کیوں نہ کروں. آپ کا پیسہ نہیں ہے, یہ اللہ نے دیا ہوا ہے, یہ اللہ کی امانت ہے آپ کے پاس. ہم جب تک پرس بھرا ہوا ہے تب تک خرچ کرتے ہیں, اور آج کل تو خیر کریڈٹ کارڈ ہی ہیں, جتنا مرضی اس کے اوپر بے تحاشا شاپنگ کر کے اس کے اوپر چڑھاتے جاؤ, جب دینے کا موقع آئے گا تو پھر کی بات ہے. چادر سے زیادہ پیر پھیلاتے ہیں پھر اپنے آپ کو قرض کے اندر اتنا اس کے نیچے دبا لیتے ہیں خود کو, وہ قرض ہی پھر اترنے کا نام نہیں لیتا ساری زندگی, اور پھر سوچتے ہیں ہم کون سے کنجوس ہیں. دیکھا ہم کتنا خرچ کرتے, یہ کوئی خرچ کرنا نہیں کہ آپ اپنی چادر سے آگے پیر بڑھا دیں اور قرض کے اوپر خرچ کریں. قرآن ہمیں یہ بھی سکھاتا ہے خرچ کیسے کرنا ہے. تو اللہ کو وہ لوگ نہیں پسند جو مصرفین ہوں, رسپونسبل سپینڈنگ ہونی چاہیے, نہ اسراف نہ بخل کے گن گن کے بس رکھتے ہی جائیں, گن گن کے حساب کر کر کے جمع کرتے جا رہے ہیں بینک میں, خود کی بھی حالت ایسی بنائی ہوئی کہ دو دیکھیں تو کہیں پتہ نہیں بےچارا غریب ہے یا ضرورت مند ہے. پیسہ بہت ہے لیکن بس ایسے رہنا کہ بس بالکل ہی فقیری حالت کے اندر, نہ اپنے کھانے پہ خرچ کرنا نہ اپنے پہننے پہ. اللہ نے جو نعمت دی ہے وہ ظاہر تو ہونی چاہیے آپ کے اوپر, تو ایسا بخل بھی نہیں ہونا چاہیے. ترسا ترسا کے بچوں کو رکھنا, فلاں چیز اتنی کیوں خرچ ہو گئی, فلاں جگہ کیوں خرچ کر دیا, اور گھر والے بھی چیزوں کو حسرتوں سے دیکھ لیں, چاہے آدمی ایسا کریں چاہے عورتیں ایسا کریں. بعض آدمی ایسا کرتے ہیں, وہ گھر والیوں کو تنگ کرتے ہیں اس چیز میں, بہت کنجوس ہوتے ہیں. بعض عورتیں ایسی ہوتی ہیں کہ وہ شوہر کو بھی نہیں خرچ کرنے دیتی. تو قرآن اعتدال میں رہنے کو کہتا ہے, نہ مال ضائع کرو کہ کنگلے ہو کے بیٹھ جاؤ اس کے بعد, نہ ایسے کنجوس ہو کہ لوگ حقیر سمجھیں. یعنی اب ہم جب انشاءاللہ بجٹ بنا لیں گے تو پھر ہم بجٹ کے اندر رہیں, پھر ہم چیزیں دیکھ کے دیوانے نہ ہو جائیں کہ اب جیب میں چاہے پیسے نہیں بھی ہیں میں نے لے کے چھوڑنی ہے. شاپنگ مینیکس ہوتے ہیں نا, انہوں پاگل ہو جاتے ہیں شاپنگ پیچھے, یہ لے لوں وہ لے لوں وہ لے لوں, گھر بھرے پڑے ہیں پھر اور لیتے جاتے ہیں, پھر بازار چل پڑتے ہیں چلو کچھ اور شاید نظر آ جائے. ہر موقع کا الگ جوڑا, اور وہ بھی اتنا مہنگا جوڑا کہ دوبارہ اس کو پہننے کی نوبت بھی نہیں آتی. کیا فرق پڑتا ہے اسے, اگر آپ کا فون پرانا ماڈل کا ہے تو کیا فرق پڑتا ہے, اسے کوئی حیثیت کم ہو جاتی ہے؟ ایز لانگ ایز چل رہا ہے, کام تو چل رہا ہے نا. تو یہ چیزیں اگر انسان اس طرح سے دنیا کی خاطر جینا چھوڑ کے اور یہ دیکھے نا کہ میرے اللہ کا کیا حکم ہے, بہت ساری چیزیں ہماری صحیح ہو جائیں. जो इंसान इस तरह से रहेगा, देखें कभी वो दूसरों के आगे उसको हाथ नहीं फैलाने पड़ेंगे, जो जो इस इन हदूद के अंदर अपने आप को रखेगा। चाहे आपको बाजार में कितनी भी कोई चीज पसंद आ जाए, तो सोच लेंगे कि भाई क्या जरूरी है लेना मेरे लिए, मुझे इसकी जरूरत है? जरूरत है तो लें, जरूरत नहीं है और घर में पहले ही वैसी 10 चीजें पड़ी हुई हैं तो क्यों लेते हैं? तो अल्लाह ताला ने हमें जो तरीका स्पेंड करने का सिखाया है, हमने देखना है ये भी हमारी अल्लाह की फरमा बरदारी होगी अगर हम इस तरीके के साथ चलते हैं, ये भी हमारी इबादत होगी, ये भी हमारे लिए अजर का बायस होगी। ठीक है, और जब हम इंशाल्लाह बजट बना लेंगे तो खुद ब खुद ये चीज एडजस्ट हो जाएगी। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो इफरात और तफरीत से बचता है वो कभी फकीर और मोहताज नहीं होता। ठीक है,